اب دیکھتے ہیں کہ ان آیات میں اللہ رب العزت نے کیا فرمایا ہے. تفسیر: یا بنی اسرائیل اذکروا نعمتی التی انعمت علیکم. اے بنی اسرائیل, یاد کرو میری وہ نعمت جس سے میں نے تمہیں نوازا تھا. وانی فضلتکم علی العالمین, اور یہ کہ میں نے تمہیں دنیا کی تمام قوموں پر فضیلت دی تھی. تو وہ قوم نعمت جو اللہ تعالیٰ نے بنی اسرائیل کو دی تھی وہ تھی امامت کی نعمت. تو آپ دیکھ لیجئے کہ بنی اسرائیل کا ذکر پانچویں رکوع سے لے کر چودویں رکوع تک, پورے 10 رکوع جو ہے پوری تفصیل سے اللہ تعالیٰ نے کیا اور بتایا کہ اللہ تعالیٰ نے تو ان کو تمام دنیا کی قوموں پر فضیلت دی تھی, تمام نوع انسانی کی ہدایت کا ان کو فریضہ سونپا تھا, مگر ان میں بے شمار اخلاقی کمزوریاں جو تھی وہ پیدا ہو گئی, ایسی بیماریاں پیدا ہوئیں کہ جن کی وجہ سے وہ امامت کے قائم قابل ہی نہ رہے. پھر اللہ تعالیٰ نے ان کی ان اخلاقی برائیوں کا بھی, بیماریوں کا بھی ذکر کیا, ان کی بد عہدیوں کا ذکر کیا, ان کی نافرمانیوں کا ذکر کیا, ان کے گناہوں کا ذکر کیا. کہ اور پھر آپ دیکھیں کہ شروع میں بھی یہی آیت جو ہے ہمیں شروع میں بھی ملتی ہے کہ اللہ رب العزت نے بالکل ہمیں سورۃ البقرہ کے آغاز میں بھی یہی بات جو تھی وہ ان کو کہی تھی, آیت نمبر 47 اور 48 میں, ذرا سے فرق کے ساتھ نا. وہاں پہ ہم نے اس کی تفصیل بھی پڑھی کہ وہاں بھی یہی بات ان کو کہی تھی کہ تمہیں دنیا کی قوموں کی کا ہم نے امام بنایا تھا, تم یاد تو کرو وہ وقت, ذرا سوچو تو صحیح. اور پھر فرمایا وَاتَّقُوا يَوْمًا لَا تَجْزِي نَفْسٌ عَن نَفْسٍ شَيْئًا, اور ڈرو اس دن سے اور بچو اس دن سے جب کوئی نفس کسی نفس کو کوئی بدلہ نہیں دے گا, اس دن جب کوئی کسی کے ذرہ کام نہیں آئے گا, ذرہ برابر بھی کام نہیں آئے گا. تو دنیا میں کیا ہوتا ہے کہ جب بھی کوئی مشکل ہوتی ہے تو انسان کام آتا ہے نا, ہم سوچتے ہیں کہ دوست وہ جو مصیبت میں کام آئے, تو کہا کہ انسان انسان کے کام نہیں آ سکتا, حتیٰ کہ بہت قریبی رشتہ دار بھی ایک دوسرے سے فرار چاہیں گے. دوسری بات کیا ہے, فلا یقبلوا منہا عدلن, نہ کسی سے کوئی فدیہ قبول کیا جائے گا. ورنہ کیا ہوتا ہے کہ چلو ہم مدد نہیں کر سکتے, پیسے دے دیتے ہیں کہ اس کو جیل سے رہائی مل جائے, اس کی وہ مشکل ہے وہ آسان ہو جائے, چلو کچھ پیسے دے دلا دیے جائیں, ہے نا, تو فدیہ بھی وہاں پہ قبول نہیں کیا جائے گا, وہاں پہ یہ کرنسی نہیں چلے گی جو دنیا میں چلتی ہے. تیسری چیز کیا ہے, ولا تنفعها شفاء, اور نہ ہی کوئی سفارش آدمی کو فائدہ دے گی. تو کیا ہوتا ہے کہ اچھا پیسے بھی نہیں کام آ رہے, تو کہتے ہیں اچھا چلو کسی بڑے کے پاس پہنچ کر سفارش ہی کروا لی جائے, کسی منسٹر سے, کسی بادشاہ سے, کسی سے بھی بڑی سے بڑی شخصیت سے. تو یہ بھی رد کر دیا اس کو کہ کوئی سفارش بھی آدمی کو فائدہ نہیں دے گی. ولا هم ينصرون, اور نہ مجرموں کو کہیں سے کوئی مدد پہنچے گی. ورنہ کیا ہوتا ہے کہ کچھ بھی کام نہیں آتا, کہتے ہیں کہیں سے کوئی مدد مل جائے, کوئی تھوڑا سا کہیں سے کوئی فائدہ ہو جائے. تو اللہ تعالیٰ نے اس کو جو ہے وہ رد کر دیا ہے کہ وہ دن اتنا سخت ہوگا, وہ دن اتنا مشکل ہوگا, وہ دن اتنا ہولناک اور ہیبت ناک ہوگا کہ اس دن جو ہے کوئی کسی کے کام نہیں آئے گا. تو پھر کرنا کیا چاہیے, یہ دونوں آیتیں کیا پیغام دیتی ہیں کہ شرارتوں کو, نافرمانیوں کو, خباستوں کو, بد عہدیوں کو اور گناہوں کو چھوڑ دیا جائے. یہ دونوں آیتیں کیا کہتی ہیں, عمل کی طرف توجہ دلاتی ہیں, غفلت کی زندگی پر پانی کے چھینٹے دیتی ہیں, بار بار متوجہ کرتی ہیں کہ کہیں ایسا نہ ہو کہ اے مسلمانوں تم بھی بنی اسرائیل کی طرح جو ہے وہ باتوں کو تبدیل کر لینا, آیتوں کو تبدیل کر لینا, اور جو ہے وہ اللہ کے احکامات کی نافرمانی کرنا. تو آپ دیکھ لیجئے کہ اب ایک طرف بنی اسرائیل کا ذکر تھا اور ایک لمبا چلا, اب یہاں سے ایک دوسری تقریر جو ہے وہ شروع ہو رہی ہے, اور اس کا تعلق کیا ہے, یہ حضرت ابراہیم علیہ السلام کا یہاں سے ذکر جو ہے وہ شروع ہوتا ہے, آیت نمبر 124 سے. اور ابراہیم علیہ السلام کا اصل کام کیا تھا کہ دنیا کو اللہ کی اطاعت کی طرف بلائیں, اور اللہ کی طرف سے آئی ہوئی ہدایت جو تھی اس کے مطابق انسانوں کی انفرادی اور اجتماعی زندگی کو درست کرنا. ابراہیم علیہ السلام کا ذکر ہمیں قرآن میں 25 دفعہ ملتا ہے. ابراہیم علیہ السلام جو ہیں نوح علیہ السلام کے بعد جو ہیں وہ عالمی سطح پر پیغمبر ہیں, कुछ ऐसे भी नबी आते रहे ना जो सिर्फ अपने ही इलाके के लिए आए, लेकिन ये एक पूरी दुनिया के लिए आए। इनका काम क्या था कि खुद मुती बनना और लोगों को अल्लाह का मुती बनाना, उसकी कोशिश करना। ये दुनिया के इमाम पेशवा बनाए गए और इनकी इमामत का ये मनसब इनकी नस्ल में चला कि फिर हजरत इसहाक, फिर हजरत याकूब, फिर बनी इसराइल, फिर इसी में अंबिया जो थे वो पैदा होते रहे और अल्लाह ताला बार बार इस नस्ल के लोगों को याद दिला रहा है। फिर इसी शाख से हजरत सुलेमान अलैहिस्सलाम के जमाने में बैतुल मकदस भी था जो है वो मरकज करार दिया गया। और फिर क्या हुआ कि जब तक ये लोग जो थे इमामत के मंसर पर रहे तो उसको करते रहे और फिर ऐसा वक्त आया कि वो उसमें से हट गए। अच्छा, हजरत इब्राहिम अलैहिस्सलाम की नस्ल से दो बड़ी शाखें चली। एक हजरत इस्माइल अलैहिस्सलाम की औलाद जो अरब में रही, कुरैश और अरब के जो दूसरे कबाइल हैं उनका ताल्लुक उसी से है, और जो अरब कबीले यानी कबायली लिहाज से नस्लन हजरत इस्माइल अलैहिस्सलाम की औलाद न थे वो भी कमो बेश जो थे वो मजहब को जानते ही थे और उन्हीं से अपना सिलसिला जोड़ते थे। इस्माइल अलैहिस्सलाम के अलावा दूसरे से कहां नस्ल चली, हजरत इसहाक अलैहिस्सलाम की औलाद, जिनमें हजरत याकूब अलैहिस्सलाम, यूसुफ अलैहिस्सलाम, मूसा अलैहिस्सलाम, दाऊद अलैहिस्सलाम, सुलेमान अलैहिस्सलाम, यहया अलैहिस्सलाम, ईसा अलैहिस्सलाम और बहुत से नबी जो थे वो पैदा हुए। तो एक तरफ आपकी औलाद में बनी इसराइल का सिलसिला है, बनी इसराइल किसका लकब था, हजरत याकूब अलैहिस्सलाम का, और दूसरी तरफ जो है फिर आपकी औलाद ही में से जो है ये जो है वो हजरत बनी इस्माइल यानी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो है फिर उम्मते मुहम्मदी जिनको मनसब पर इमामत के कायम किया गया। तो यहां से अब ये दोबारा ये सिलसिला शुरू होना इस बात का ऐलान है कि सिर्फ अल्लाह ताला ने एक ही शाख बनी इसराइल पैदा नहीं की, फिर बनी इस्माइल भी पैदा की और बनी इसराइल से इमामत जो थी वो बनी इस्माइल में जो है वो मुंतकिल कर दी गई। तो आगे हम इसकी इंशाल्लाह और साथ साथ तफसील पढ़ेंगे। अब यहाँ पे अल्लाह रब्बुल इज्जत ऐलान कर रहे हैं, वइज़ इब्तला इब्राहीम रब्बुहु बिकलिमातिन फअतम्महुन। याद करो जब इब्राहिम अलैहिस्सलाम को इसके रब ने चंद बातों में आजमाया। जरा सोचो तो सही, जरा गौर तो करो कि इब्राहिम अलैहिस्सलाम को इसके रब ने आजमाया। तो आजमाइश जो है वो इसलिए आती है ताकि खरे और खोटे की पहचान हो जाए, ताकि सोना जो है वो कुंदन बन जाए। तो आजमाइश जो है जब आती है हम भी परेशान होते हैं ना कि आजमाइश क्यों आई, है ना, कि ये क्या हुआ, ये क्या कर दिया अल्लाह ताला आपने। बाज़ औक़ात हम शिर्क के जुमले भी बोलते हैं। और आप ये भी बात याद रखें कि हर शख्स पर आजमाइश उसके ईमान के मुताबिक आती है। जो ईमान में जितना ज्यादा मजबूत होता है उतनी बड़ी उस पर आजमाइश आती है, और अंबिया पर आजमाइशें सबसे ज्यादा सख्त आई हैं। और हालांकि अंबिया जो हैं वो अल्लाह के दोस्त, अल्लाह के दीन के वारिस, और अल्लाह ताला अंबिया से सबसे बढ़कर प्यार करता है, तो अपने प्यारों को सबसे ज्यादा अल्लाह ताला ने आजमाया। और हमें अहदीस भी इस तरह मिलती हैं। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मा यजालुल बलाउ बिल मोमिन वल मोमिनति फी नफ्सिही व वलदिही व मालिही हत्ता यल्कल्लाहु तआला व मा अलैहि खतिया। तिर्मिजी की रवायत है अबू हुरैरा रजी अल्लाह अन्हु से कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मोमिन मर्दों और औरतों पर वक्तन फक्तन आजमाइशें आती रहती हैं। कभी खुद उस पर मुसीबत आती है, कभी उसकी औलाद पर आती है, कभी उसका माल तबाह होता है और वो इन तमाम मुसीबतों में सब्र इख्तियार करता है और इस तरह उसके कल्ब की सफाई होती रहती है और बुराइयों से दूर रहता है, यहां तक कि जब अल्लाह से मिलता है तो इस हाल में मिलता है कि उसके नामा एमाल में कोई गुनाह नहीं रहता। ये उस बात का जवाब है कि आजमाइशें क्यों आती हैं। शुगर क्यों हो गई, एक्सीडेंट क्यों हो गया, बच्चे इतनी कोशिश करते हैं, नाफरमान क्यों हैं, जहन काम क्यों नहीं करता, जॉब ही खत्म हो गई, पैसे ही नहीं हैं, और भी बहुत सी आजमाइशें। तो आप सोच लीजिए कि अल्लाह ताला कहते हैं कि आती ही रहती हैं और वो इसलिए आती हैं कि नामा अमाल में कोई गुनाह बाकी नहीं रहता। फिर इसी तरह से रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम نے فرمایا ان عظام الجزائی مع عظام البلا، آزمائش جتنی سخت ہوگی اتنا ہی بڑا انعام ملے گا. وَإِنَّ اللَّهَ تَعَالَى إِذَا أَحَبَّ قَوْمًا ابْتَلَاهُمْ، اللہ رب العزت جب کسی قوم سے محبت کرتا ہے تو ان کو آزمائشوں میں ڈالتا ہے. فَمَنْ رَضِيَ فَلَهُ الرِّضَى وَمَنْ سَخِطَ فَلَهُ السَّخَطَ، بس جو لوگ اللہ کے فیصلے پر راضی کریں اور صبر کریں تو اللہ ان سے خوش ہوتا ہے، اور جو لوگ اس آزمائش میں اللہ سے ناراض ہوں تو اللہ بھی ان سے ناراض ہو جاتا ہے. اسی طرح رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا ما یصیب المسلم من نصب ولا وصب ولا ہم ولا حزن ولا اذن ولا غم حتى الشوکتی یشاکوها الا کفر اللہ بها من خطایا. بخاری اور مسلم کی یہ روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا جب کسی مسلمان کو کوئی قلبی تکلیف، کوئی جسمانی بیماری، کوئی دکھ اور غم پہنچتا ہے اور وہ اس پر صبر کرتا ہے تو اس کے نتیجے میں اللہ تعالیٰ اس کی خطاؤں کو معاف کرتا ہے، یہاں تک کہ اگر اسے ایک کانٹا بھی چبھ جاتا ہے تو وہ بھی اس کے گناہوں کی معافی کا سبب بن جاتا ہے. تو اس سے ہمیں کیا پتہ چلتا ہے کہ آزمائشیں جو ہیں یہ اللہ تعالیٰ کی طرف سے امتحان ہیں انسان کا، انسان کے ایمان کا اور اس کی اطاعت کا اور اس کی وفا کا. دوسری بات کیا پتہ چلتی ہے کہ اللہ جس سے پیار کرتا ہے اس کو آزمائشوں سے نکھارتا ہے. تیسری یہ بات پتہ چلتی ہے کہ آزمائشیں مانگنی تو نہیں چاہیے، کبھی مانگنی نہیں چاہیے کہ ربنا لا تؤاخذنا ان نسینا واخطانا، ہمیں نہ پکڑنا، ہمارے اندر اتنی ہمت طاقت نہیں ہے. لیکن اگر اللہ کی طرف سے آ جائیں آزمائش پھر کیا کرنا چاہیے؟ پھر جو کرنا کیا کرنا چاہیے؟ قل آمنت باللہ ثم استقم، کہو کہ میں اللہ پر ایمان لایا اور پھر اس پر جم جا. اور حضرت عمر فاروق رضی اللہ عنہ نے ایک دفعہ جو ہے وہ اسی طرح کی آیت، یہی آیت پڑھی، ممبر پر چڑھے اور کہا کہ جو ہے وہ یہ وہ لوگ ہیں جو اللہ کی اطاعت اور فرما برداری کے عوامر نواحی پر ثابت قدم رہے اور لومڑی کی طرح اوپر اوپر دوڑے پھرے نہیں. لومڑی کیا کرتی ہے؟ کبھی ادھر کبھی ادھر، ہے نا؟ تو جم جانا، قائم ہو جانا. تو اللہ رب العزت فرماتے ہیں کہ وہ عزت تلا ابراہیم، اور جب اللہ تعالیٰ نے ابراہیم علیہ السلام کو آزمایا. اور میری بہنوں، آزمائش کی یہ کہانی بڑی طویل ہے اور یہ بڑی خوبصورت ہے اور بڑی ہی ایمان افروز بھی ہے. اور جو امتحان ان سے لیے گئے مختلف ہمیں احادیث سے پتہ چلتے ہیں، ان میں سب سے پہلے مسواک کرنے والے حضرت ابراہیم علیہ السلام تھے، سب سے پہلے ختنہ کرانے والے، سب سے پہلے مہمان نوازی کرنے والے، ناخن کٹوانے والے، پانی سے استنجا کرنے والے، مونچھیں کم کرنے والے، داڑھی بڑھانے والے، ناک میں پانی ڈالنا، بغل کے اور نیچے کے جو زیر ناف کے زائد بال ہیں ان کو اتارنا. یہ تو اسی طرح توحید پر قائم رہنا، اللہ کی باتوں پر فوری طور پر اطاعت کے لیے تیار ہو جانا. تو یہ کون تھے؟ یہ حضرت ابراہیم علیہ السلام تھے. اور ان کو جو امتحانات ہوئے ان میں سب سے پہلا امتحان کیا تھا؟ کہ ایک اللہ کی عبادت کرنا. اور یہ بڑا سخت امتحان تھا کیونکہ آپ جس قوم میں پیدا ہوئے وہ قوم بت پرست تھی، اور سونے پہ سہاگا یہ کہ باپ تو بت بنانے والا تھا، بت گر تھا. تو رسول ہمیں پھر کیا پتہ چلتا ہے کہ حضرت ابراہیم علیہ السلام نے پیغمبروں کی جو جرأت ہوتی ہے، جو ہمت ہوتی ہے، اس کے ساتھ جو ہے نہ صرف اپنے گھر والوں کو، اپنے باپ کو کہا کہ توحید اختیار کریں، بلکہ پوری قوم کو ان کی جو بھی برائیاں تھیں ان پر آپ نے ان کو خبردار کیا. تو یعنی گھر کے اندر توحید کا اعلان کیا، توحید کی پکار بلند کی اور قوم کے اندر. پھر اس کے بعد آپ نے کیا کیا کہ اللہ تعالی کی رضا پر آپ نے لبیک کہا، کیونکہ قوم بڑی ظالم تھی اور انہوں نے یہ بادشاہ تک شکایت پہنچی اور بادشاہ نے آگ کا الو تیار کیا، اور آپ جو تھے وہ آگ کے جو دہکتی ہوئی آگ کا الو تھا اس پہ آپ کود پڑے. अल्लाह ताला ने आग को वही की, कुल ना या नारु कूनी बर्दं व सलामा अला इब्राहिम, के आग इब्राहिम अलैहिस्सलाम के लिए ठंडी हो जा और सलामती बन जा। बेखतर कूद पड़ा आतिशे नमरूद में इश्क, अकल है महवे तमाशाए लबे बाम अभी। फिर इसके बाद क्या था कि जब आप इस इम्तिहान से फारिग हुए तो अब जो है ये कहा गया कि अपने असली वतन को छोड़कर शाम की तरफ हिजरत कर जाएं आप, यानी अब वतन भी छोड़ दें। आपने घर छोड़ा, आपने कौम छोड़ी, अब कहा जा रहा है कि वो जगह भी छोड़ दें। कितना बड़ा इम्तिहान है ना। जगह बहुत अच्छी लगती है जहां इंसान पलता है, बढ़ता है, जवान होता है, बड़ी यादें होती है ना, कहा कि उसको भी छोड़ दें। अब आप शाम की तरफ हिजरत कर गए। अभी मुल्के शाम में कयाम किया ही था कि हुक्म मिला कि बीबी हाजरा और इनके छोटे से बच्चे हजरत इस्माइल अलैहिस्सलाम को लेकर यहां से भी कूच कर गए। और अब इसके लिए हमें अहदीस भी मिलती है, जैसे जो है वो बुखारी की लंबी हदीस का हवाला भी है ना कि जिब्राइल अमीन आए और दोनों को साथ लेकर चले कि रास्ते में जहां कोई सरसब्ज जगह आती तो हजरत खलील, हजरत इब्राहिम अलैहिस्सलाम को हजरत खलील भी कहा जाता है, ये अल्लाह के दोस्त है ना। फरमाते हैं कि यहाँ क्या यहाँ रुकना है, जिब्राइल अलैहिस्सलाम कहते हैं कि यहाँ का हुक्म नहीं, मंजिल अगर और आगे है, जहां सब्जा नजर आता है ना ग्रीनरी, हजरत इब्राहिम अलैहिस्सलाम कहते हैं यहाँ, जिब्राइल अलैहिस्सलाम कहते हैं कि नहीं अभी और आगे। जब वो खुश पहाड़ आ जाता है, जब वो गर्म रेगिस्तान आता है, अब जहां पे फिर बैतुल्ला की तामीर और शहर मक्का की बस्ती को बसाना मुकद्दर था, अब कहा कि यहाँ पे ये है तेरा मकाम ना। और आप देखें कि अल्लाह की मोहब्बत के सुरूर में, अल्लाह की मोहब्बत के इश्क में फिर वहां पे आप जो है ना पड़ाव डाल देते हैं। और वो जगह वो जहां पे ना पानी और ना सब्जा, अभी वहां पे रुके हैं, ठहरे हैं। अब एक और इम्तिहान आया कि बीवी और बच्चे को छोड़कर यहां से भी कूच कर जाओ, तेरा मकाम कोई और है। सितारों से आगे जहां और भी हैं, अभी इश्क के इम्तिहान और भी हैं। अब क्या करते हैं कि बीवी बच्चे को यही छोड़कर जो है वो चल पड़ते हैं। हजरत बीबी हाजरा आपको चलते हुए देखती हैं तो पुकारती हैं, आप जवाब नहीं देते। फिर पुकारती हैं, आप वो फिर जवाब नहीं देते। पूछती हैं कि इस सहरा में, इस मैदान में छोड़कर हम हमें कहाँ जा रहे हैं, फिर भी जवाब नहीं मिलता। फिर वो समझ जाती हैं कि मामला क्या है। कहती हैं कि क्या अल्लाह ताला का हुक्म मिला है, आपने फरमाया कि हाँ। और जब उनको ये पता चल जाता है कि अल्लाह का हुक्म है तो निहायत इत्मीनान के साथ जवाब देती हैं कि जिस अल्लाह ताला ने आपको चले जाने का हुक्म दिया है वो अल्लाह ताला हमें कभी जाया नहीं करेगा। और फिर आप देखें कि वहां कैसे रहती हैं, कैसे छोटे बच्चे के लिए वो कहते हैं कि एक मिशकीज़ा था पानी का और चंद खजूरें थी, वो जल्दी ही खत्म हो जाती हैं। और अब जो है वो छोटा बच्चा प्यास से बिलक बिलक कर रो रहा है और दूध तो कहाँ कि पानी चाहिए, तो पानी के लिए फिर वो भागती हैं, दौड़ती हैं सफा और मरवा पर, है ना। पहाड़ियां थी दो, आज भी सफा मरवा पे अच्छे मौसम में, अच्छे मौसम में, और हम पूरी तैयारी के साथ जाते हैं। जब हज भी किया और जब उमरा भी आपने बहुत दफा किया होगा, आप देखें कि वो सही कितनी बड़ी लगती है ना। पहले तो आप किया है, सफर की भी मुशक्कत है, अब वो इतनी बड़ी सही लगती है कि चक्कर गिनते हैं। और फर्श साफ है, ठंडा फर्श, कोई रुकावटें नहीं है, पत्थर थे, पथरीली जमीन, सलाख, उस पर आप जो है भागती हैं और बेचैनी के साथ एक एक पहाड़ी से दूसरी पर, दूसरी पहाड़ी से फिर पहली पर, और कहती हैं कहीं से जो है वो पानी मिल जाए। तो अब फिर वहां पे वो आबे जमजम और सारी कहानी। तो अब आप देख लें कि अल्लाह रब्बुल इज्जत क्या फरमाते हैं कि इब्राहिम अलैहिस्सलाम जो है वो क्या हुआ कि उनको अल्लाह ताला ने आजमाया। वह इज्तला इब्राहिम रब्बहु, उसके रब ने, एक होता है ना किसी पर कोई आजमाइश दुश्मन डाल देता है, नहीं उसके रब ने, रब प्यार करने वाला, परवरिश करने वाला, जर्रे को कमाल के दर्जे तक पहुंचाने वाला। तो रब के लफ्ज के अंदर बड़ा हुसन है कि अल्लाह ने आजमाया तो उसका दर्जे बुलंद करने के लिए, उसकी सलाहियतों को, उनकी सलाहियतों को निखारने के लिए, भी कलिमात, इन चंद बातों में। और कलिमात की तशरीह भी आपने देख ली कि इसमें बहुत सी बातें शामिल हैं, ये इम्तहान भी और दूसरे भी। और इसके अंदर ये भी इम्तहान आता है कि फिर बेटे को ज़िबा करना। मुफस्सिरीन कहते हैं ये इम्तहान तमाम इम्तहानों से ज्यादा सख्त था। ज़िबा करना तो दूर की बात, तसव्वुर भी नहीं इंसान कर सकता कि वो बेटा जो बुढ़ापे में मिले, 100 साल से ज्यादा उम्र हो गई थी जब आपको हजरत इस्माइल अलैहिस्सलाम पैदा हुए, और फिर जो है आप अल्लाह से दुआएं कर रहे हैं कि रब्बे हबली मिन सालिहीन, और अल्लाह ने जब ये बेटा दिया तो अब अल्लाह ताला कह रहे हैं कि इसको जिबा कर दीजिए। और इब्राहिम अलैहिस्सलाम ने ख्वाब देखा था, और ये भी हो सकता था ना कि ख्वाब है, लेकिन आप उठते हैं और उसको जिबा करने के लिए तैयार हो जाते हैं। अल्लाह रब्बुल इज्जत फरमाते हैं कि मैंने जब इसको आजमाया तो इन्होंने क्या किया, फअतम्महुन, इतने हुसन से इतनी खूबी से इनको पूरा किया, हुन्ना तमाम के तमाम को, कोई नक्श नहीं था उनके अंदर, कोई झोल नहीं था, कोई कमी नहीं थी, उन्होंने इसको पूरा कर दिया। तो हकीकत क्या है कि इब्राहिम अलैहिस्सलाम के बारे में अल्लाह ताला खुद कुरान में ये ऐलान भी करते हैं कि इब्राहिम अलैहिस्सलाम कैसे थे, वह इब्राहिम अल्लज़ी वफा, इब्राहिम अलैहिस्सलाम ने वफा का हक अदा कर दिया, अल्लाह ताला के बहुत ही वफादार थे, अल्लाह के बहुत ही अतात गुजार थे। और हकीकत क्या है, बराहिमी नजर पैदा बड़ी मुश्किल से होती है, हवस छुप छुप के सीनों में बना लेती है तस्वीरें, और इम्तहान में पूरा उतरना, इस्तकामत दिखाना और वफा का हक अदा करना, इसके लिए भी बड़ी खूबसूरत बात है। जो रुके तो कोहे गिरा थे हम, जो चले तो जहां से गुजर गए, रहे यार हमने कदम कदम तुझे यादगार बना दिया। इब्राहिम अलैहिस्सलाम का यही मकाम था कि जो भी उनका अमल था बड़ा ही मजबूत था, यादगारें हैं हर तरफ, कहीं शैतान को पत्थर मारने की, कहीं कुर्बानी करने की, कहीं जो है वो बेटे को जिबा करने की, और कहीं जो है वो तवाफ करने की, बड़ी खूबसूरत यादें हैं। तो असल बात क्या है कि मैदाने वफा दरबार नहीं, या नामो नसब की पूछ कहाँ, मैदाने वफा दरबार नहीं, यहाँ नामो नसब की पूछ कहाँ, आशिक तो किसी का नाम नहीं, कुछ इश्क किसी की जात नहीं, ये बाजी इश्क की बाजी है, जो चाहे लगा दो डर कैसा, अगर जीत गए तो क्या कहने, हारे भी तो बाजी मात नहीं। तो इनका जो सफर था ये इश्क का सफर था, और बड़ा खूबसूरत इन्होंने तय किया, और अल्लाह ताला ये ऐलान कर रहे हैं फातम माहुन कि उन्होंने उसको पूरा कर दिखाया। और जिस चीज पर अल्लाह ये ऐलान कर दे, ये खुशखबरी दे दे कि उन्होंने पूरा कर दिखाया, तो आप बताइए क्या उसमें कोई शक और शुबा हो सकता है। तो जिंदगी क्या है, ये एक इम्तहान है, इम्तहान है जिंदगी, हर मुसलमान का इम्तहान है, हर मोमिन और मोमिना का इम्तहान है। तो क्या करना चाहिए, फिर रोना नहीं चाहिए, फिर शिकवे नहीं करने चाहिए, फिर जो है वो ऐसी बातें नहीं करनी चाहिए कि जिससे अल्लाह नाराज हो जाए। तो जो अल्लाह की मर्जी, जो अल्लाह के फैसले, तो उसको ही जो है वो उसी पर पूरा उतरने की कोशिश करनी चाहिए। तो जब वो इम्तिहानों में पूरा उतरे तो अल्लाह ने ऐलान किया, कौल इन्नी जाइलुक लिन्नासी इमामा, कहा कि मैं तुझे लोगों के लिए इमाम बनाने वाला हूं, मैं तुझे लोगों के लिए सरदार बनाने वाला हूं, पेशवा बनाने वाला हूं। यहां पे दो अहम बातें हैं, इसका ये मतलब है कि लोग बड़े अहम होंगे जिनका तुझे इमाम बनाया जाएगा, लोगों पर इमाम, इंसानियत का इमाम बनाया जाएगा। तो इमामत ऐसे ही तो नहीं ना मिलती, इमाम अहम चीज होती है ना, जैसे माँ अहम है, इमाम भी तो बड़ी अहम चीज है ना। तो एक मुद्दत के शबो रोज होते हैं, तश्त में रख के कयादत नहीं दी जा सकती। तश्त किसको कहते हैं, प्लेट को कहते हैं। लोग कहते हैं मुझे लीडर चुन ले, मुझे इमाम बना ले, मुझे कुर्सी दे दे, मैं जो हूं ना वो मुझे कौमी असेंबली का मेंबर बना ले, मुझे हाकिम बना ले। आज दुनिया इसी पे लड़ रही है और कत्ल कर रही है, इलेक्शन में क्या होता है, घरों में क्या होता है, मुझे मानते नहीं है ना। तो एक मुद्दत के शबो रोज होते हैं, तश्त में रख के क़यादत नहीं दी जा सकती। अल्लाह ताला ने कब ऐलान किया कि मैं इमाम बनाने वाला हूं, जब वो आजमाइशों में पूरा उतरे, जब उनके अमल ने साबित कर दिया कि ये इस काबिल है कि इनको इमाम बना लिया जाए। कौल अव मिन ज़ुर्रियती, कहा और मेरी औलाद भी। हजरत इब्राहिम अलैहिस्सलाम अपनी औलाद से बहुत मोहब्बत करते थे, जो ही अल्लाह ताला ने यह ऐलान किया ना कि आपको इमाम बनाने वाले हैं, फौरन पूछते हैं कि मेरी औलाद से भी यही वादा है कि वो भी इमाम बनेगी। अल्लाह ताला ने क्या कहा, कौल अला यनालू अहदिज़ ज़ालिमीन, के मेरा ये वादा जो है जालिमों से मुतल्लिक नहीं है, तुम्हारी औलाद के उस हिस्से से तो ताल्लुक रखता है जो सवाले हों, जो जालिम होंगे वो मेरे जो है वो उनके लिए ये वादा नहीं है। यानी अगर कोई गुमराह کن یہودی ہیں یا مشرک بنی اسماعیل ہیں یا رسول اللہ صلی اللہ علیہ وسلم کی امت میں بھی جو ہے وہ مشرک ہیں یا غلط عمل کرنے والے لوگ ہیں تو پھر وہ امام نہیں بن سکتے. تو اب آپ دیکھ لیجئے کہ یہاں پہ یہ بات بتائی جا رہی ہے کہ امامت کے لیے ضروری ہے کہ نیک ہو، صالح ہو، ظالم لوگوں کو امامت نہیں مل سکتی. تو ایک بات ہمیں اور پتہ چلتی ہے کہ اپنی اولاد کو بھی یاد رکھنا چاہیے، ہے نا؟ ویسے ہم یاد رکھتے ہیں لیکن کھلونوں کے لیے، اچھے کھانوں کے لیے، ہے نا، اچھے گھر کے لیے، اچھی گاڑی کے لیے، اچھے فیوچر کے لیے اور اچھی ڈگریوں کے لیے. تو کیا نیکیوں کی امامت کی بھی ہم نے اپنے اولاد کے لیے دعا کی؟ کیا متقیوں کی امامت کی بھی ہم نے اپنی والدہ اولاد کے لیے دعا کی؟ ہے نا، نیکیوں کے لیے ان کو کرنا، یعنی دنیا بھی ان کے لیے چاہنا اور آخرت کے لیے بھی ان کے لیے فکر کرنا، جیسے کہ ابراہیم علیہ السلام نے کی اور اللہ تعالیٰ نے اعلان کر دیا کہ جو تمہاری اولاد میں سے نافرمان ہے وہ جو ہے وہ متقیوں کے امام نہیں بن سکتے یا امامت ان کو نہیں مل سکتی. وَإِذْ جَعَلْنَا الْبَيْتَ مَثَابَةً لِّلنَّاسِ وَأَمْنًا، اور یہ کہ اس گھر کو لوگوں کے لیے مرکز اور امن، امن کی جگہ قرار دے دیا. وہ گھر جو ابراہیم علیہ السلام نے حضرت جبرائیل علیہ السلام کے کہنے پر اس کو تعمیر کیا، اور خانہ کعبہ کی تعمیر جو ہے اس کے بارے میں پہلے بھی آپ کو بتایا تھا کہ اس کے کیا مراحل ہیں. اور ویسے بھی یعنی خانہ کعبہ کے بارے میں ہمیں کیا پتہ چلتا ہے کہ قسطلانی رحمت اللہ علیہ، یہ تاریخ کے بہت بڑے یعنی سکولر ہیں، عالم ہیں، مورخ اس کو کہتے ہیں جو تاریخ لکھتے ہیں. قسطلانی. مفسر کسے کہتے ہیں؟ جو تفسیر لکھتے ہیں. محدث کسے کہتے ہیں؟ جو حدیثوں کو جمع کرتے ہیں. تو قسطلانی بہت بڑے تاریخ کے مورخ ہیں. وہ کہتے ہیں کعبہ 10 بار تعمیر ہوا. سب سے پہلے اسے فرشتوں نے بنایا، دوسری بار آدم علیہ السلام نے، اور حضرت آدم علیہ السلام کی عمر کتنی تھی؟ 1000 سال. تیسری بار شیش علیہ السلام نے، شین یا سا، الف با تا سا ہوتا ہے نا، شین یا سا، حضرت شیش علیہ السلام نے، یہ آدم علیہ السلام کے بیٹے تھے. اور یہ تعمیر طوفان نوح میں گر گئی، نوح علیہ السلام. چوتھی بار حضرت ابراہیم علیہ السلام نے، پانچویں بار قوم امالکا نے، عین میم الف لام قاف امالکا. چھٹی بار قبیلہ جرہم نے، ساتویں بار قصہ بن کلاب نے، جو رسول اللہ صلی اللہ علیہ وسلم کے جد امجد میں سے ہیں، قصہ بن کلاب. آٹھویں بار قریش نے، یہ آپ کی بعثت سے پہلے بنایا تھا اور حکیم کی جگہ وہ چھوڑ دی تھی. نویں بار حضرت عبداللہ بن زبیر رضی اللہ عنہ نے اپنے دور خلافت میں اس کو بنایا تھا، اور دسویں بار حجاج بن یوسف نے. اور اس کے بعد آج تک اس علاقے پر مسلمانوں کا ہی قبضہ چلا آ رہا ہے، اور بہت سے بادشاہوں نے اس کی تعمیر میں، اس کی مرمت میں، اس کی توسیع میں بڑھ چڑھ کر حصہ لیا ہے. اور آپ دیکھ لیں کہ اب بھی جب بھی آپ جاتی ہیں حج اور عمرہ کرنے، تب بھی اس کی کچھ نہ کچھ تعمیر جو ہے وہ ہو رہی ہوتی ہے، کہیں نہ کہیں کنسٹرکشن کا سلسلہ جو ہے وہ جاری ہے. تو اللہ تعالیٰ کہتے ہیں اور یہ گھر ہم نے لوگوں کے لیے مرکز اور امن کی جگہ قرار دے دیا. بیت اللہ جو ہے یہ لوگوں کے لیے کیا ہے کہ لوگ بار بار یہاں پر آئیں، مصابتہ. تو آپ دیکھ لیں کہ اس گھر میں بڑا دل لگتا ہے نا، جیسے پروانے ہیں کہ شمع کے گرد گھومتے ہیں نا، یہاں تک کہ پھر وہیں پہ جو ہے وہ ختم ہو جاتے ہیں. تو ایک دفعہ ہو لیں پھر دل چاہتا نہیں آنے کو، نہ آنے کا وقت ہو جاتا ہے. پھر آ جاتے ہیں تو عجیب قسم کی ایک لگن اور تڑپ ہوتی ہے کہ اللہ پھر بولا اپنے گھر میں نا، پھر جائیں اور کب جائیں نا. تو عجیب یہ جو ہے وہ قدرت کا کرشمہ ہے. اور قرآن مجید میں بھی اللہ تعالیٰ کیا کہہ رہے ہیں کہ اس کو مصابہ بنایا تھا، جیسے کنویں کی طرف لوگ پانی لینے آتے ہیں اور بار بار آتے ہیں نا، تو لوگ ہدایت کے لیے یہاں پہ آئیں. یہ سب کا مرکز ہے، یہ سب کا قبلہ ہے. اور دوسری بات کیا ہے، یہ امن کی جگہ ہے کہ وہاں پہ آپ کو پتہ ہے نا، نہ کسی پر، اگر بڑے سے بڑا قاتل اور بہت بڑا مجرم بھی وہاں پر آ جائے تو اس کو ہاتھ نہیں اس پر اٹھایا جا سکتا. اور ویسے بھی وہاں پہ سکون ہے، وہاں پہ بڑی رحمت ہے، وہاں پہ بڑی ٹھنڈک ہے، یہ امن کی جگہ ہے. اور اس گھر کی تعمیر میں بھی ابراہیم علیہ السلام کا جو ہے وہ بڑا حصہ ہے. پھر فرمایا اللہ رب العزت نے واتخذوا من مقام ابراہیم مصلى، اور لوگوں کو حکم دیا تھا کہ ابراہیم علیہ السلام جہاں عبادت کے لیے کھڑا ہوتا ہے اس کو جائے نماز بنا لو، اس کو کیا کر لو، مصلی ہی بنا لو. تو آپ دیکھ لیجئے کہ اللہ تعالیٰ کو ابراہیم علیہ السلام کی شان بندگی اور آپ کی اطاعت کتنی پسند آئی کہ جس پتھر پر کھڑے ہو کر ابراہیم علیہ السلام نے خانہ کعبہ کی تعمیر میں حصہ لیا تھا، کہا کہ اس کو مصلی بنا لو. اچھا اب آپ دیکھ لیجئے کہ مقام ابراہیم سے کیا مراد ہے. مقام ابراہیم کہتے ہیں کہ یہ پتھر ہے جس پر ابراہیم علیہ السلام کے قدم مبارک کا نشان معجزے کے طور پر آج بھی محفوظ ہے، اور جس کو تعمیر بیت اللہ کے وقت آپ نے استعمال کیا تھا. صحیح بخاری کی روایت ہے. اور اب آپ دیکھیں تو شیشے کے گنبد میں، جیسے شیشے کی الماری سی میں آپ کو خانہ کعبہ کے صحن میں جو ہے یہ نظر آتا ہے، جس میں آپ کے قدموں کے جو ہیں وہ نشان ہیں. آپ جب جاتے ہیں تو آپ نے دیکھا ہوگا نا، تو یہ اسی طرف اشارہ ہے. تو اچھا اس کے بارے میں ہمیں یہ بات بھی پتا چلتی ہے کہ جب آپ خانہ کعبہ کی تعمیر کر رہے تھے نا، تو جون جون آپ اوپر ہوتے تھے نا اس کو تعمیر کرنے کے لیے، یہ پتھر بھی اوپر ہوتا جاتا تھا معجزے کے طور پہ. اور آج دیکھیں کہ یہ جو 110 منزلہ بلڈنگ، 110 ہے نا، یا اسی طرح بعض بلڈنگ میں جو ہے وہ 7 منزلیں ہوتی ہیں، بعض میں 70 ہوتی ہیں. 70 ہوتی ہے تو کیا ہوتا ہے کہ اس کی لفٹ لگی ہوتی ہے نا، ہم لفٹ پہ چڑھتے ہیں تو پھر اوپر پہنچ جاتے ہیں. اگر جو ہے کسی دیہاتی نے جس نے یہ لفٹ نہ دیکھی ہو اس کو کہا جائے کہ ایسے بھی ہوتا ہے کہ بس آپ کھڑے ہوئے بٹن دبایا اور آپ اوپر چلے جائیں گے بلندی پر، تو مانے گا؟ ہم ماننے سے انکار کرتے ہیں، ایسا کیسے ہو سکتا ہے نا. ہم یہ تو مانتے ہیں کہ آج لفٹ میں کھڑے اور اوپر چلے گئے، ہے نا، جہاز کا سفر کتنی دیر سے طے ہو جاتا ہے. تو یہ بھی کیا ہے، یہ اللہ کی قدرت کے کرشمے ہیں. اللہ نے انسان کو جو عقل دی اس کا استعمال ہے، تو جب انسان کو اللہ عقل دے اور اس کا ایسے استعمال کرے تو اللہ جو چاہے کرے. کہ پتھر اوپر ہوتا چلا جاتا تھا جو آپ نے تعمیر کے وقت جو ہے وہ استعمال کیا تھا. تو یہاں پہ جو مصلی بنانے کا کہا گیا ہے، اس کے بارے میں حجۃ الوداع کے موقع پر آپ نے کولو فیل سے اس بات کو اس طرح فرمایا کہ آپ تو آپ کے بعد مقام ابراہیم پر پہنچے جو بیت اللہ کے سامنے تھوڑے سے فاصلے پہ رکھا ہوا ہے، وہاں پہنچ کر آپ نے یہی آیت تلاوت کی، وَاتَّخِذُوا مِن مَقَامِ إِبْرَاهِيمَ مُصَلًّى. اور پھر مقام ابراہیم کے پیچھے اس طرح 2 رکعت نماز پڑھی کہ مقام ابراہیم کو درمیان میں رکھتے ہوئے بیت اللہ کا استقبال ہو جائے. صحیح مسلم. تو اچھا اب مقام ابراہیم سے مراد وہ جگہ ہے جہاں پہ وہ پتھر رکھا ہوا ہے. اگر کسی کو وہ جگہ نہ ملے تو اب مفسرین یہ کہتے ہیں کہ پورا کا پورا بیت اللہ، پورا کا پورا حرم جو ہے وہ مقام ابراہیم ہے. جہاں بھی جگہ مل جائے تو اگر ہم نماز پڑھیں گے تو اس سے مراد کیا ہے کہ وہ مقام ابراہیم ہے. وَعَهِدْنَا إِلَىٰ إِبْرَاهِيمَ وَإِسْمَاعِيلَ، اور ہم نے حکم دیا، میں نے یہ نہیں کہا کہ عہد لیا، حکم دیا. کیوں کہا؟ کہ الٰ کی پریپوزیشن آ گئی. اور ہم نے حکم دیا تھا ابراہیم علیہ السلام کو اور اسماعیل علیہ السلام کو، ان طہرا بیتیا، کہ میرے گھر کو پاک صاف رکھو، طواف کرنے والوں کے لیے، اعتکاف کرنے والوں کے لیے، اور رکوع اور سجود کرنے والوں کے لیے. تو آپ دیکھ لیجئے، ایک سب سے پہلی بات جو ہمیں پتا چل رہی ہے کہ طواف، اعتکاف اور رکوع اور سجود یہ اس زمانے کی قوموں کے لیے بھی ضروری تھے، یعنی ان کے ہاں بھی نماز تھی اور ان کے ہاں بھی یہ چیزیں تھیں. عبادت میں طواف بھی تھا، اعتکاف بھی تھا، اور نماز میں رکوع بھی تھا اور سجدہ بھی تھا. دوسری بات جو پتہ چل رہی ہے وہ کیا ہے کہ اللہ تعالیٰ نے کہا کہ میں نے حکم دیا تھا کہ میرے گھر کو پاک رکھا جائے. اور یہ بات بہت اہم ہے کہ اللہ کا گھر، مساجد جو ہیں ان کو پاک رکھا جائے. تو یہاں پر جب اللہ نے اپنے جلیل القدر پیغمبروں کو، اول العزم پیغمبروں کو یہ بطور خاص حکم دیا کہ وہ میرے گھروں کو پاک رکھیں، صاف رکھیں، تو اسی سے یہ حکم تمام مساجد میں ہوتا ہے، دنیا کی تمام مساجد میں. اور صفائی سے مراد صرف جو ہے ظاہری صفائی نہیں کہ کچرا نہ ہو اور گندگی نہ ہو اور جو ہے وہ جو ہے نیپکن نہ ہو और मुख्तलिफ खाने पीने की चीजें जो इधर उधर फेंक देते हैं, या गर्द होती है या मट्टी होती है, यानी जाहिरी सफाई नहीं बल्कि क्या है, बातनी सफाई भी मुराद है, कि वहां पे मसाजिद में शिर्क ना किया जाए, वहां पे जो है वो ऐसा ना हो कि लोग आके अल्लाह के सिवा औरों को पुकारे, बुत रख दिए जाएं, या वहां पे जो है दुनिया का कारोबार बिजनेस शुरू कर दिया जाए, है ना, ये भी है कि इसका भी ख्याल रखा जाए। इसके लिए हमें अहदीस भी मिलती है। हजरत अंस रजी अल्लाह अन्हु कहते हैं कि रसूल अल्लाह ने फरमाया, मस्जिद में थूकना गुनाह है और इसका कफारा उसे दफन कर देना है, कि थूक को साफ कर दिया जाए। बुखारी की रवायत है। इसी तरह हजरत अबू हुरैरा रजी अल्लाह अन्हु फरमाते हैं कि एक काली औरत मस्जिद में झाड़ू दिया करती थी और वो मर गई। आपने जब उसे ना देखा तो लोगों से इसका हाल पूछा, उन्होंने कहा वो मर गई। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तुमने मुझे क्यों ना खबर की, चलो अब इसकी कब्र बताओ। फिर आप इसकी कब्र पे गए और नमाज पढ़ी। बुखारी की हदीस है। तो आप देखें कि कब कब्र पे आप गए, जो उस औरत की कब्र पे जिस जो मस्जिद की सफाई किया करती थी। औरत का कोई इज्जत और मकाम नहीं था, कोई अमीर नहीं थी, कोई लीडर नहीं थी, झाड़ू देने वाली, और थी भी काली, हबशा की, हबशन। आप उसकी कब्र पर गए और उसके लिए दुआए मगफरत की, है ना। फिर इसी तरह एक और हदीस मिलती है कि एक बद्दू जो था वो मस्जिद नबवी में आया और उसके एक साइड पर पेशाब करने लगा। उस जमाने में मसाजिद ऐसी नहीं थी जैसी अब होती हैं, कि कारपेटेड हैं तो एसी हैं तो रोशनियां हैं, बल्कि क्या है कि मट्टी थी, पत्थर थे, किंकरियां थी, खजूर की शाखों से तो छत बनी हुई थी। तो उसको इतनी समझ नहीं आई, उसने आकर पेशाब करना शुरू किया। लोगों ने उसे झिड़का, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने लोगों को झिड़कने से मना किया। जब वो पेशाब कर चुका तो आपने सहाबा को हुक्म दिया कि इस जगह पानी का एक डोल बहा दिया जाए। ये बुखारी की रवायत है। तो एक रवायत से ये भी पता चलता है कि जब वो पेशाब कर चुका तो आपने उसे समझाया कि मस्जिदें अल्लाह के जिक्र की मकामात हैं, ये इस चीज के लिए नहीं है, इसे साफ सुथरा रखना चाहिए। ठीक है, तो मसाजिद में जैसे बाथरूम की सफाई है, या पूरी मस्जिद में अगर किचन है या वहां पे बैठकर प्रे रूम है, उन सब का ख्याल रखना। इसी तरह लहसुन खाकर मस्जिद में जाने से मना किया, क्योंकि उससे बू आती है ना। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जो कोई इस दरख्त यानी लहसुन को खाए वो हमारी मस्जिद में ना आए। और इससे कच्ची लहसुन और इसकी बदबू मुराद है, कच्ची जिससे बदबू आती है, ये भी बुखारी की रवायत है। तो इसी तरह इसकी सफाई पाकी में यह भी है कि मस्जिद में आकर झगड़ा ना जाए, लड़ाई ना की जाए। वैसे तो गीबत चुगली आम जगह पे भी नहीं की जा सकती, घर में या बाजार में भी, और बतौर खास मस्जिद में आकर जो है इस तरह की गलत बात करना। एक दफा एक शख्स मस्जिद नबी में जो था वो क्या कर रहा था, जोर जोर से बोल रहा था, तो आवाजें बुलंद कर रहा था, शोर मचा रहा था। हजरत उमर फारूक रजी अल्लाह उन्होंने उसको बुलाया और फिर उसे कहा कि तुम कौन हो, कहाँ से आए हो। कहने लगा, ताइफ से आया हूँ। हजरत उमर रजी अल्लाह ने फरमाया, अगर तुम मदीना के रहने वाले होते मैं तुम्हें जरूर सजा देता। तुम रसूल अल्लाह की मस्जिद में अपनी आवाजें बुलंद करते हो, ये बुखारी की रवायत है। तो यदि शोर करना, आवाजें कसना, ये भी सही नहीं है। तो ताहिरा की तारीफ में जाहरी और बातनी दोनों तरह की पाकी मुराद है, लिताइफी न तवाफ करने वालों के लिए। और तो तवाफ भी एक तरह की नमाज है, और ये तवाफ जो है ये सिर्फ हरम में हो सकता है। इसके सिवा ये नमाज कहीं और अदा नहीं हो सकती। और सबसे ज्यादा इसकी खसूसियत क्या है कि यहां पे भी अल्लाह ताला ने सबसे पहले इसका जिक्र किया कि वकार और अदब के हुदूद के अंदर रहते हुए मोहब्बत इलाही के जज्बात की हद के अंदर, जैसे नमाज के अंदर जो अच्छे जज्बात होने चाहिए वो तवाफ के अंदर भी होने चाहिए। और शमा और परवाना की कहानी तो इसके साथ कोई मैच ही नहीं करती, इससे भी कहीं बढ़कर जो है वो बड़ी मोहब्बत और अकीदत के साथ अल्लाह के घर घर के गिर्द जो है वो चक्कर लगाने चाहिए। तो ये है तवाफ, जो कि एक नमाज है। और ये तवाफ जो है ये सिर्फ मस्जिद हरम में यानी खाना काबा में हो सकता है। वल आकिफीना, और एतकाफ करने वालों के लिए। तो आकिफीना से मुराद क्या है, यानी एतकाफ की असल रूह क्या है, कि इर्द गिर्द से नजर हटाकर खास चीज को पकड़ लेना, यानी ध्यान इधर उधर ना हो, जिक्र है, इबादत है, बंदा हर चीज से कटकर अपने रब की याद के लिए गोशा नशीन हो जाए, इसको एतकाफ कहते हैं। اور رسول اللہ صلی اللہ علیہ وسلم کا مسنون اعتکاف کیا ہے کہ ہر رمضان کے آخری 10 دن میں اعتکاف کرنا، 20ویں روزے کو عصر کے بعد مغرب سے پہلے اس جگہ آ جانا جو آپ نے اعتکاف کے لیے مخصوص کی ہے، اور اس میں پھر کیا کرنا ہے کہ اعتکاف میں ظاہر ہے کہ قرآن ہے، نفل ہے، ذکر ہے، عبادت ہے اور مطالعہ ہے، کوئی بھی جو بھی جتنے بھی اچھے کام ہو سکتے ہیں وہ اعتکاف میں کیے جا سکتے ہیں، تو بات اعتکاف کی ہو یا بات طواف کی ہو، تو یہ دونوں دراصل محبت الہی کو بڑھانے کے لیے ہیں اور اللہ سے تعلق جو ہے اس کو قائم کرنے کے لیے، اس کو بہتر کرنے کے لیے، ور رکا اس سجود اور رکوع کرنے والوں کے لیے اور سجود کرنے والوں کے لیے. تو یہ بھی جو نماز کی ظاہری شکلیں ہیں اس کا یہاں پر ذکر کیا جا رہا ہے. یہ رکوع اور سجدہ یہ ابراہیمی نماز میں بھی شامل تھا، ابراہیم علیہ السلام. اور جیسے کہ نماز سے تو ذکر ہے نا، نماز ذکر ہے، نماز ایک فکر ہے، لیکن باطن کے ساتھ ساتھ ظاہر کو بھی ٹھیک رکھنا، صحیح سے رکوع کرنا، صحیح سے سجدہ کرنا. وَإِذْ قَالَ إِبْرَاهِيمُ رَبِّ اجْعَلْ هَٰذَا بَلَدًا آمِنًا وَارْزُقْ أَهْلَهُ مِنَ الثَّمَرَاتِ، اور جب کہا ابراہیم علیہ السلام نے اے میرے رب بنا دے اس کو امن کی جگہ. اب یہاں سے ابراہیم علیہ السلام کی نا دعا شروع ہوتی ہے. ابراہیم علیہ السلام نے خانہ کعبہ بنایا بھی، اللہ نے بتا بھی دیا خانہ کعبہ کے اندر، حرم کے اندر کیا کام ہونے چاہیے. اب ابراہیم علیہ السلام تعمیر کے ساتھ ہی اللہ تعالیٰ سے نا دعا کرتے جاتے ہیں. تو پہلی دعا کیا کی کہ اس شہر کو امن بنا. ہاذا بلدن یعنی شہر ہونا چاہیے. آپ سوچیں ایک ریگستان ہے جہاں ریت ہے، جہاں پتھر ہیں، جہاں مٹی ہے، جہاں کوئی سبزہ نہیں ہے، جہاں انسان نہیں ہے، جہاں چرند پرند نہیں ہے. ابراہیم علیہ السلام دعا کرے یہ بلد ہونا چاہیے، شہر. دوسری بات کیا کہی کہ امن والا ہونا چاہیے، اس میں امن ہونا چاہیے. اور آپ کو پتہ ہی ہے کہ عربوں کا علاقہ کیسا علاقہ تھا کہ تباہی تھی، جھگڑے تھے، قتل و غارت تھی اور لڑائیاں تھیں، ہے نا، نسلوں در نسل خون بہتا. تو کہا کہ امن کا گھر ہو، سکون ہو، یہاں پہ جب لوگ آئیں تو ان کو سکون ملے، لوٹ مار نہ ہو. وہاں پہ بڑی لوٹ مار تھی اور ان کی لائف کا سٹائل بھی ایسا ہے کہ غلہ بانی چلتے رہنا. تیسری بات کیا کہی، ورزق اہلہ من الثمرات، اور اس کے رہنے والوں کو ثمرات دینا، پھل دینا. تو یہاں پر جو ہے ثمرات کا لفظ جو ہے وہ استعمال کیا گیا ہے، اور ثمرات سے مراد کیا ہے کہ ہر طرح کا ثمر. اس سے مراد وہ بھی پھل ہیں جو کہ درختوں کے ہوتے ہیں، اور اس سے مراد جو ہے زمین کی پیداوار بھی ہے، درختوں کی پیداوار بھی ہے، مشینوں سے حاصل ہونے والا سامان بھی ہے، ہاتھوں سے بننے والا سامان بھی ہے، یعنی اچھی چیز جو بھی ہے، جو بھی تیار ہو رہی ہے، فیکٹریاں تیار کر رہی ہیں، کارخانے تیار کر رہے ہیں، زمینیں نکال رہی ہیں. اور یہ ایک حقیقت ہے کہ پوری دنیا کا، ہر کنٹری کا بیسٹ سامان جو ہے نا آپ کو جب جاتے ہیں تو وہاں پہ مل رہا ہے. اور ابراہیم علیہ السلام کی یہ دعا اللہ تعالیٰ نے کیسے قبول کی ہے، ورزق اہلہ من الثمرات، کہ جو اس کے اہل خانہ ہیں، اس کے اس بلد کے رہنے والے ہیں، ان کو ثمرات کا رزق دے. یہ نہیں کہا کہ یہاں پہ پیدا ہو بس ان کو دے، جہاں سے بھی آئے، جیسے بھی آئے. اگر کہتے کہ مطلب یہاں پہ پیدا ہو تو لوگ کھیتی باڑی کرتے رہتے، وہاں پہ کارخانے ہی لگے رہتے، پیدا کہیں بھی ہوں بس آنے یہاں چاہیے. ورزق ان کو دے دے، کتنی خوبصورت یہ دعا ہے نا. پھر اس کے ساتھ ہی اب آگے نا حضرت ابراہیم علیہ السلام دو شرائط لگا رہے ہیں، دو کنڈیشن. اب یہ دعائیں تو مانگ رہے ہیں کہ شہر بھی بنے، امن بھی ہو اور رزق بھی ہو. اب اللہ تعالیٰ سے ڈر بھی رہے ہیں ساتھ ساتھ. کیا کہتے ہیں، من آمن منہم باللہ والیوم الآخر، جو کوئی ان میں سے ایمان لے اللہ پر اور آخرت کے دن پر. دو شرائط، اللہ پر ایمان اور آخرت کے دن پر. کیونکہ اللہ تعالیٰ نے کہا تھا نا پیچھے جب امامت کی بات ہوئی تھی تو حضرت ابراہیم علیہ السلام نے فوراً پوچھا تھا من ذریتی، میری اولاد کو بھی امامت ملے گی. اللہ تعالیٰ نے کہا کہ نہیں، لا ینال عہد الظالمین، کہ میرا عہد ظالموں کو تو نہیں ملا کرتا. تو اب ابراہیم علیہ السلام کو وہ بات یاد ہے. اب دیکھیں استاد اللہ ہے اور طالب علم ابراہیم علیہ السلام ہے، اور کتنی خوبصورت شاگردی ہے. ایک بات ابھی اللہ نے کہہ دی ہے کہ ظالموں کو میں نہیں دیا کرتا امامت، तो वो समझ रहे हैं कि कोई चीज भी जालिमों को नहीं मिल सकती। अब ये अमन की और रिस्क की बात हो रही है, शहर की बात हो रही है, तो कह रहे हैं कि अल्लाह ताला बस उन्हीं को देना जो ईमान ले आए, तुझ पर ईमान लाए और आखिरत के दिन पर ईमान ले आए। अब अल्लाह ताला जवाब देते हैं, قال ومن كفر فأمتعه قليلا ثم أضطره إلى عذاب النار وبئس المصير। अल्लाह ताला कहते हैं, और जो कोई इनकार करे उसको भी मैं ये थोड़ा सा फायदा दूंगा, यानी ये दुनिया का अमन और दुनिया की दौलत और दुनिया की तरक्की सारी भी किसी को मिल जाए, वो कलील है, वो बहुत थोड़ी है, ये तो मैं काफिरों को भी दूंगा, ये तो मैं जालिमों को भी दूंगा। दुनिया जो है ये सिर्फ मोमिनों के लिए नहीं है, ये तो मैं सबको देता हूं, तो उनको भी दूंगा, लेकिन फिर करूंगा क्या, सुम्मा सर्रहू इला अजाब नार, फिर इनको आग के अजाब की तरफ धके दे दूंगा, धकेल दूंगा। वह बेसल मसीर, और वो कितना बुरा जो है वो ठिकाना है। तो अब यहां पर अल्लाह ताला ने उनकी दुआ का बड़ा खूबसूरत जवाब दिया है, बड़ा खूबसूरत जवाब दिया है। और वो क्या दिया कि ये इमामत सिर्फ नेक लोगों को मिलती है, नाफरमानों को इमामत नहीं मिलती। रहा दुनिया का माल, दुनिया की मता, तो ये तो मैं सबको ही देता हूं, दुनिया में तो वो फायदा उठाते हैं, लेकिन मरने के बाद फिर उनको दोजख की तरफ खींचूंगा। अल्लाह की सुन्नत इसमें क्या है कि अल्लाह सबको देता है, जो भी मेहनत करता है दुनिया अल्लाह उनको देता है, काफिर हो या मुसलमान, लेकिन आखिरत में उनको आग के अजाब में डाला जाएगा और वो बहुत ही बुरी जगह है लौटने की। मैं अक्सर जब ये आयात पढ़ती हूँ ना, बड़ा दिल पर सुरूर भी आता है, सुकून भी मिलता है, और बहुत ही दिल के अंदर अफसोस भी होता है कि इब्राहिम अलैहिस्सलाम कितने अच्छे थे ना, एक बात अल्लाह ने कही, अब वो उस बात को इतना याद रखा है कि रिस्क और सब अच्छी नेमते मान रहे हैं अपनी औलाद के लिए, लेकिन साथ ही कह रहे हैं कि हाँ बस सिर्फ तुम मोमिनों को देना, अच्छे लोगों को देना है। कितना डरते थे, कितनी अताअत करने वाले थे, फतम्मा हुन, कितना उनके अंदर पाया जाता था। और वो अल्लाह ताला फिर बता रहे हैं कि ये तो दुनिया का माल है, ये तो मैं सबको ही देता हूँ। लोग कहते हैं ना काफिर इतनी तरक्की क्यों कर रहे हैं, अल्लाह ताला कहते हैं दुनिया की मेरी नजरों में कोई अहमियत नहीं, मैं चाहता तो इनके घरों की सीढ़ियां, इनकी छतें, इनकी दीवारें, सब चीजें जो है वो सोने की बना देता। तो जो मेहनत करता है अल्लाह उसको देता है, तो असल चीज क्या है कि इंसान नेकियों की तरफ जो है वो आगे बढ़े और अपनी जिंदगी को इब्राहिम अलैहिस्सलाम के उसवे के मुताबिक गुजारने की कोशिश करे। फिर जो है वो ये इब्राहिम अलैहिस्सलाम की इन दुआओं के बाद के बलद, अमन और रिस्क, फिर जो है इब्राहिम अलैहिस्सलाम एक और दुआ भी करते हैं, और अल्लाह ताला उनके एक बड़े खूबसूरत अमल को हमारे सामने रखते हैं। अल्लाह रब्बुल इज्जत फरमाते हैं, वाइज यरफाउ इब्राहिमुल कवाइद मिनल बैति व इस्माईल रब्बना तक़ब्बल मिन्ना इन्नका अंतस समीउल अलीम। और याद करो इब्राहिम अलैहिस्सलाम और इस्माइल अलैहिस्सलाम जब इस घर की दीवारें उठा रहे थे, जब इस घर की बुनियादें रख रहे थे, तो दुआ करते जाते थे, रब्बना तकब्बल मिन्ना, के हमारे रब इसे कबूल कर ले, हमारी ये खिदमत कबूल कर ले, तू सबकी सुनने और सबकी जानने वाला है। तो अब आप देख लीजिए कि हजरत इब्राहिम अलैहिस्सलाम के इस अमल से ये पता चलता है कि वो अपने नेक अमल पर भरोसा नहीं कर रहे थे, उनको अपने नेक अमल पर कोई फख्र और गुरूर नहीं था कि मैं तो जी खाना काबा की तामीर और उसकी बुनियादें कर रहा हूं। तो बल्कि क्या था, यहाँ पे क्या बात सामने आ रही है कि वो नेक अमल पर सिर्फ कनात नहीं कर रहे थे, भरोसा नहीं कर रहे थे, बल्कि अब उनके दिल में जो है वो उजब या तकबुर या किब्र की बजाय जो है वो उनके अंदर आजजी थी, उनके अंदर इनकिसारी थी, और उन वो बड़ी इल्हाउजारी के साथ अल्लाह से ये दरख्वास्त करते हैं कि किसी तरह मेरा ये अमल कबूल हो जाए ना, तो फिर बात है। वो जो थे वो उन्हें कोई नाज नहीं था, उन्हें कोई नाज नहीं था कि मैं बहुत बड़ी खिदमत कर रहा हूं, बल्कि उन्हें इस बात की फिक्र थी कि मेरा अमल जो है वो कबूल हो जाए। तो असल बात क्या है कि जब इंसान जो है वो अच्छे अमल करता है तो बाज़ औक़ात उसके अंदर एक ज़ोम पैदा हो जाता है, जब नेक अमल करता है उसके अंदर एक गुरूर और किब्र पैदा हो जाता है। शैतान की भी बुराई क्या थी, उसने भी तो इबादत बहुत की, वो फरिश्तों में से था भी नहीं, जिन्हों में से था, लेकिन इबादत कर करके वो फरिश्तों के साथ मिल गया, लेकिन उसने सजदे से बंदगी करने से इनकार क्यों किया, उसने कहा कि मैं उससे बेहतर हूँ, इंसान से बेहतर हूँ, उसको आपने मिट्टी और गारे से पैदा किया और मुझे जो है वो आग से पैदा किया, मैं उससे बेहतर हूँ, और उसने इनकार कर दिया। क्या हमने पढ़ा था, फाबा वस्तकबरा व कहना मिनल काफिरीन, है ना, फाबा उसने इनकार किया और किबर किया, तो इनकार की बेस में क्या था, अपने इबादत और अपनी खिदमात पर किबर और जोम और फखर। और अगर किसी के अंदर ये चीज पैदा हो जाए तो ये जो है यहीं से उसका जो है जवाल शुरू हो जाता है, और यही जो है इंसान के अमलों को चीज बर्बाद कर देती है। अब इब्राहिम अलैहिस्सलाम जो मुत्तकियों के इमाम बने और जिनको अल्लाह ताला ने चुन लिया, कहा अल्लाह ताला ने कि इन्नी जाइलुका लिन्नासि इमामा, अब उनकी अल्लाह ताला मिसाल बता रहे हैं, एग्जाम्पल बता रहे हैं कि जब वो खाना काबा की दीवारों को बुलंद कर रहे थे, जब उसकी बुनियादें रख रहे थे, तो वो दुआ करते जाते थे, रब्बना तकब्बल मिन्ना, ए हमारे रब तो इसको कबूल कर लेना। खाना काबा जैसी तामीर, इतना बड़ा काम, और इब्राहिम अलैहिस्सलाम की इतनी कुर्बानियां, एक नहीं इतनी कुर्बानियां, और हर कुर्बानी पहली से बढ़कर, और इसके बाद भी उनको ये एहसास नहीं था कि इतनी मैंने कुर्बानियां की हैं और इतनी अताअत की है, एक ही फिक्र थी, एक ही लगन थी, एक ही तड़प थी कि किसी तरह मेरा रब इसको कबूल कर ले। होता है ना कि हाँ, क्लास में आए और दाखला ले लिया और डिप्लोमा कोर्स मुकम्मल कर लिया, तो इंसान के अंदर एक किब्र पैदा हो जाता है कि मेरे मैं तो डिग्री याफ्ता हूं, मेरे पास तो सर्टिफिकेट है, या हमने स्कार्फ पहनना शुरू किया, या ये कि बुरका ओढ़ना शुरू किया, ये दाढ़ी रख ली, शलवार टखनों से ऊपर हुई, तो एक जोन पैदा हो जाता है इंसान के अंदर किब्र के, मैं तो दूसरों से बेहतर हूं, ये दूसरे तो इनके तो बाल खुले हुए हैं, इनकी तो शलवार नीचे है, इनके मर्दों के तो दाढ़ी ही नहीं है, तो इंसान अपने जो अमल कर रहा होता है उन पर भरोसा करने लगता है और अपने आप को दूसरों से बेहतर समझने लगता है। तो अमल के लिए क्या सूर निकलता है कि एक तो ये कि अपने नेक अमलों पर भरोसा नहीं करना चाहिए, दूसरी बात ये कि जब नेक अमल करें तो अपनी नियतों का जायजा लेना चाहिए, देखना चाहिए कि बुनियादें क्या हैं किसी भी नेक अमल की, कोर्स में दाखला लेने की बुनियाद क्या है कि लोग ये कहें कि डिप्लोमा कोर्स है हमारे पास, या लोग कहें ये बहुत नमाजें पढ़ने वाली है, ये बुरका बहुत अच्छा उड़ती है, या वाह वाह सोसाइटी में हमारी होने लगे, बल्कि असल बात क्या है कि हमारा रब हमसे राजी हो जाए, या नफसी अखलिस तखलिस, मारूफ करखी रहमतुल्लाह अलैह फरमाया करते थे कि ए नफ्स अपनी इसलाह कर ले कि तेरी खलासी हो जाए, कि तेरी निजात हो जाए, कि तू कामयाब हो जाए, सक्सेस तुझे मिल जाए। तो यहाँ पे भी उनका इब्राहिम अलैह सलाम का जो उसवा हमारे सामने आ रहा है उससे ये बात पता चलती है कि खाना काबा की तामीर के वक्त इब्राहिम अलैहिस्सलाम और इस्माइल अलैहिस्सलाम की दुआएं क्या थी, उनकी आरजुएं क्या थी, उनकी तमन्नाएं क्या थी। और आप देखें कि जब आप खाना काबा जाते हैं, जब आप उमरा और हज करने जाते हैं, अजीब दिल की कैफियत हो जाती है, अजीब सुरूर होता है, अजीब ईमान अफरोज मनाजिर और वाकयात देखने में मिलते हैं, अजब बेखुदी की कैफियत के अपने आप में इंसान नहीं रहता। तो जिस खाना काबा की तामीर की बुनियादों में ऐसे मुत्तकी लोग थे और उनका अमल था, तो फिर मेरे और आपके दिलों की कैफियत क्यों ना बदल जाए, फिर क्यों ना ये दिल चाहे कि हम भी वहीं के जो है वो वहीं पर जाएं, फिर आने लगी शहरे हरम की हवाएं, है ना, फिर वहां की जब हवाएं आती हैं, लोग आते हैं, तो दिल चाहता है कि हम भी वहां जो है ना वो जाएं, कोई तो हमें बतलाए कि किस तरह हम भी जो है ना वहां पे पहुंच जाएं। तो असल बात जो पता चलती है वो क्या है कि अपने हर अमल के वक्त जो है वो निया बनाना, हर इंटेंशन कि किस लिए कर रही हूं, और दूसरी बात ये पता चलती है कि हर वक्त डरते रहें, हर वक्त लरसते रहें, हर वक्त कांपते रहें कि कहीं ऐसा तो नहीं कि अल्लाह ताला मेरे इस अमल को मुंह पर दे मारेगा, اور اللہ کے ہاں یہ قبول نہیں ہوگا. ربنا تقبل منا, اے ہمارے رب سے قبول کر لے, انک انت السمیع العلیم, کہ بے شک تو ہی سب کی سننے اور سب کچھ جاننے والا ہے, تو سنتا بھی ہے تو جانتا بھی ہے, جو بھی میں کہہ رہا ہوں اور جو بھی مسائل ہیں. تو تیری بندگی کے لیے ہم جو یہ گھر تعمیر کر رہے ہیں, تیرے گھر کی بنیادیں اٹھاتے وقت ہم جو التجائیں کر رہے ہیں, تو سنتا ہے تو جانتا ہے, تو اس کو قبول کر لے. کر تو اللہ کے حکم سے ہی رہے تھے, لیکن کیا ہے کہ اپنے آپ کو اللہ کے سپرد کر رہے ہیں کہ اللہ یہ تیرے لیے ہے اور تو اس کو قبول کر لے. اب اس کے بعد جو ہے پھر آگے مزید جو ہے وہ اللہ سے درخواست کرتے ہیں, کیا کہتے ہیں, ربنا وجعلنا مسلمین لك ومن ذریتنا امتا مسلمۃ لک, اے ہمارے رب بنا ہم دونوں کو اپنے لیے مسلمان, ہم دونوں کو اپنا مطیع فرمان بنا, اور ہماری نسل سے ایک ایسی قوم اٹھا جو تیری مسلم ہو. اب آپ دیکھیے کہ اب بار بار ایک تو ہم ربنا پڑھ رہے ہیں, ربنا ربنا ربنا, تو یہ تکرار جو ہے دعا مانگتے وقت جو ہے دعا کی مناسبت سے بار بار رب کی صفات کا تذکرہ کرنا, اللہ تعالیٰ کے ناموں کا حوالہ دینا, یہ دعا کے آداب میں سے ہے. اس سے دعا شرف قبولیت بخشتی ہے, اس سے دعا جو ہے وہ شرف قبولیت اس کو حاصل ہوتا ہے. اور ہمیں احادیث سے بھی پتہ چلتا ہے کہ اللہ کے نام لینے چاہیے, یا حلیم یا کریم ارحمنا, یا ذل جلال والاکرام اکرمنا, یا حیو یا قیوم لا تزغ قلوبنا بعد اذ ہدیتنا, کچھ بھی جو بھی ہم دعائیں پڑھیں اس میں اللہ کے جو اسماء الحسنہ ہیں, اللہ کے جو نام ہیں اچھے اچھے, ان کو مختلف طریقے سے بار بار اس کا ذکر کرنا چاہیے. تو ایک تو اس کی تکرار کرنا, ایک ان کا دعا کی مناسبت سے ان کا حوالہ دینا, ان کا ذکر کرنا, اس سے دعا جو ہے وہ قبول ہوتی ہے. آپ دیکھ لیں, یہ ایسے ہی لگتا ہے نا جیسے بچہ ہے اور ماں کی گود میں سر چھپایا ہوا ہے اور کہتا ہے کہ یا اے میری ماں, امی جان, اماں, مدر یا ماما, بار بار کہتا ہے نا, اور اسے کچھ مانگتا ہے, اور ماں کو بچے پہ بڑا پیار آتا ہے جو کہتے ہیں امی جان یا ماما یا امی, ہے نا, ام ام ام, تو اس کی تکرار کیا ہے کہ ماں کی توجہ کو بچے کی طرف مبذول کرواتی ہے, ماں بچے کی طرف توجہ کرتی ہے کہ میرا بچہ کیا چاہتا ہے. اور آپ بھی جب بچہ آپ کو اس طرح محبت پیار سے پکارتا ہے تو آپ بھی کیا کہتے ہیں, ہاں میری جان, ہاں میں تیرے صدقے جاؤں, میرا بچہ بتا تو صحیح. بعض اوقات کچھ ہوتا بھی نہیں جو وہ مانگ رہا ہوتا ہے, لیکن بہت اچھے سے اس کو تسلی دیتے ہیں نا. تو بار بار کسی کا اس طرح ذکر کرنا, اور خاص طور پر دعا مانگتے وقت اللہ کے نام کی تکرار, یہاں پہ ربنا 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 کا ہمیں ذکر ملتا ہے کہ انہوں نے ربنا کہا کہ تو ہی ہمارا رب ہے نا, مجھے تجھی سے تو مانگنا ہے, میں تیرے در کو چھوڑ کر پھر کہاں جاؤں, میں نے جب اپنے سر کو تیرے آگے جھکا دیا تو اب میرا تیرے سوا تو کوئی اور نہیں ہے. ربنا وجعلنا مسلمین لك, ہم دونوں کو اپنے لیے مسلمان بنا لے, اور ہماری اولاد کو بھی, وذریتنا, کسی موقع پر کسی مقام پر ابراہیم علیہ السلام اور اسماعیل علیہ السلام اپنی اولاد کو بھولے نہیں ہیں, اور ہماری اولاد کو بھی. اور کیا بنانا, امتم مسلمۃ لک, ایک ایسی امت, ایک ایسی جماعت, ایک ایسی اطاعت کرنے والی جماعت جس کا جو مسلمہ ہو. انہوں نے امت مسلمہ مانگی تھی اور آج لوگ فرقوں میں بٹ گئے, آج لوگوں نے اپنے مختلف نام رکھ لیے, مساجد کے نام ہیں, جماعتوں کے نام ہیں, اور اتنا تعصب ہے, اتنی فرقہ بندی ہے کہ دین سے زیادہ ہم ان کو پرموٹ کرتے ہیں. اور میں اکثر اس بات پہ سوچتی ہوں, پتہ نہیں کہیں اللہ سب کی پکڑ ہی نہ کر لے, کہ یہ جتنی بھی جماعتیں ہیں یا جتنے بھی فرقے ہیں, ان کی حیثیت تو جسٹ لائک اے ٹرین یا ایروپلین. ٹرین یا ایروپلین کس لیے ہوتا ہے؟ وہ تو اس لیے ہوتا ہے کہ منزل تک پہنچ جائیں, منزل ٹرین منزل تک, ٹرین کو منزل تک پہنچنے کے لیے استعمال کیا جاتا ہے, اور منزل मक्का मदीना हो सकती है या पाकिस्तान या इंडिया या मिस्र या जिस मुल्क भी आप जाना चाहते हैं, और आप आपकी मंजिल क्या है कि मुझे उस डिस्टेंस पे, उस स्टेज पे, उस जगह पे पहुंचना है। अगर ट्रेन लगता है ये मेरे लिए ठीक नहीं तो मैं कहती हूँ हम बस ले लेते हैं, बस लगता है ठीक नहीं तो मैं कहती हूँ नहीं मैं जहाज ले लेती हूँ। कभी पैसे बचाने होते हैं, कभी वक्त बचाना होता है, तो उसकी मुनासिबत से हम उसका इस्तेमाल कर लेते हैं। लेकिन ट्रेन तो मंजिल ना थी, जहाज तो मंजिल ना था, बाज़ हम उसी का विरोध करते रहते हैं और उसी का जो है वो जिक्र करते रहते हैं। तो अल्लाह पूछेगा, इसके बारे में पूछेगा अल्लाह, तो ये पूछेगा कि तुम मुसलमान क्यों नहीं बने थे, लोगों को मुसलमान क्यों नहीं बनाया था, जो तुम्हें पता चला था लोगों को उसको प्रमोट क्यों नहीं किया था। और हमारे बाप दादा ने और हमारे बुजुर्गों ने और जो हमारे नेक थे, जो पैगंबर थे और आगे पैगंबर उनकी औलाद में आए, उन्होंने तो ये दुआ की थी कि हमारी हम खुद मुस्लिम और हमारी औलाद में उम्मतम मुस्लिमा होनी चाहिए। दो उनकी ये खास दुआएं थी, और ये दोनों दुआएं हमें क्या बताती हैं, उनकी कामिल सुपुर्दगी कि हम तेरे हैं और हम चाहते हैं कि जो हमारा हो, जो हमारी औलाद हो, वो भी तेरी हो जाए। और ये फितरी सी बात है कि इंसान जो है वो अपनी औलाद से बहुत मोहब्बत करता है। इंसान जो है वो ये चाहता है कि जो भी अच्छी चीज है, जो बेस्ट चीज है, जब उसके पास है उसके बच्चों के पास भी हो, और जो उसके पास नहीं भी है किसी वजह से तो किसी तरह उसके बच्चों को मिल जाए ना। इब्राहिम अलैहिस्सलाम और इस्माइल अलैहिस्सलाम एक ही उनको फिक्र थी, खुद नेक बनना और आगे जो उनकी नस्लें हैं उनमें नेकी होनी चाहिए और वो तेरे मुसलमान हो। लोग पूछते हैं कि आप कौन से मुसलमान हैं, भाई मुसलमान तो एक ही होता है, मुसलमान तो होता ही है वो है जो अपना दिल और अपनी जान, जो अपना जिस्म और अपनी सलाहियतें, जो अपनी कुव्वतें, अपना दिन और अपनी रातें, अपनी सुबह और अपनी शामें, सब कुछ अल्लाह रब्बुल आलमीन के लिए वक्फ कर देता है। ना गरज किसी से ना वास्ता, मुझे काम अपने ही काम से, ना गरज किसी से ना वास्ता, मुझे काम अपने ही काम से, तेरे जिक्र से, तेरी फिक्र से, तेरी याद से, तेरे नाम से। मेरा तो यही जिंदगी का मुसलमान है, मेरी जिंदगी का मकसद तेरे दीन की सरफराजी, मैं इसीलिए मुसलमान, मैं इसीलिए नमाजी, और मेरा कोई काम ही नहीं है। और उन्होंने ये पांचवी दुआ की कि हम दोनों को मुसलमान बना, और छठी दुआ क्या की कि हमारी औलाद को भी ना, किसी अहम मौके पे वो अपनी औलाद को भूले नहीं। लेकिन हम नमाज पढ़ते हैं और हमारी औलाद नमाज नहीं पढ़ती। हम कहते हैं बच्चा है ना उसकी नींद ना खराब हो जाए, उसका दरवाजा जरा बंद कर दें, वो रात को देर से सोया है, वो मेडिकल के प्रोग्राम में है, वो इंजीनियर इंजीनियरिंग में है, वो रिसर्च वर्क करता रहा है, वो लाइब्रेरी जाता है, वो जहां भी जाता है कि हम उससे पूछते हैं, जब उसको लंच देते हैं, जब उसको पैसे देते हैं, जब उसके कपड़े लेते हैं, जब उनके खिलौनों की फिक्र करते हैं, जब उनका रूम अलग हम डेकोरेट करते हैं और चाहते हैं कि पांच बच्चे हैं तो 5 बेडरूम का हमारे पास घर हो, तो क्या सोचते हैं कि बच्चों की नमाजों का क्या हाल है, कुरान का क्या हाल है? कुरान उनके कमरे में है, और क्योंकि यहाँ तो है ही प्राइवेसी है ना, तो हर चीज अपनी, कमरा अपना, फोन अपना, सब कुछ अपना, तो लेकिन ये कि क्या कुरान भी उनके पास है, क्या वो मस्जिद भी जाते हैं, उनका इखलाक कैसा है, उनका किरदार कैसा है? तो आप सोच लीजिए कि यहां पर क्या बात है कि अब पहले अपने आप को पेश करना है, खुद पहले अपने आप को मुसलमान बनाना है। जग में पानी हो तो गिलास में दूध नहीं आया करता, जग में अच्छे टेस्ट का कोई मशरूब ना हो तो गिलास में अच्छी चीज नहीं मिल सकती। खुद अमल, हमारी हैसियत जग की सी है, जब हम खुद अमल नहीं करते, जब हमारी इंटेंशन में, जब हमारे एक्शन में, जब हमारे बिहेवियर में दीन नहीं है, इस्लाम नहीं है, फिक्र नहीं है, रब को राजी करने की तड़प नहीं है, कोई इलाउजारी नहीं है, फिर हमारे बच्चों में कहां से आ जाए ना, बच्चे ठीक नहीं है, बच्चे बदल रहे हैं, बच्चे जाया हो रहे हैं, बच्चे जो मेरा और आपका सरमाया जिससे नस्लों में नेकी आनी थी। पर मैं बीबी मरियम की वालदा के बारे में सोचती हूँ, अभी आगे आप आले इमरान में पढ़ेंगे, उनको सिर्फ अपनी औलाद की फिक्र नहीं थी, औलाद की थी। उन्होंने कहा कि जो कुछ मेरे पेट में है माफी बतनी, अल्लाह ताला मैं इसको तेरे पनाह में देती हूँ और इसकी औलाद को भी। और हम यहाँ पे बहुत इस वक्त ना जो है वो एक बर्निंग क्वेश्चन है और हम जलती हुई आग के किनारे पर खड़े हैं, हम एक ऐसी छत पर खड़े हैं जिसके इर्द गिर्द कोई मंडेर नहीं है, एकदम हम गिर सकते हैं, हम ट्रेन तेजी से भाग कर आ रही है, हम उस पटरी पर खड़े हैं कि हम ट्रेन के नीचे आ सकते हैं, कि हमारी तो औलाद ही हमारे हाथों से निकल निकल जा रही है, हमारी तो औलाद ही रिस्क पर लगी हुई है, और जिसकी औलाद ही रिस्क पर लग जाए तो डॉलर क्या करना, तो फिर घर क्या करना, तो फिर उसका कैसा फ्यूचर, असल फ्यूचर तो है ही हमारी औलाद का, और असल उसका फ्यूचर क्या है कि पहले वो मुसलमान हो, उसके बाद वो डॉक्टर हो, इंजीनियर और सब कुछ हो, उसके साथ साथ सब कुछ हो, है ना ये बात। तो अब यहाँ पे देख लें कि उन्होंने ये दुआ की थी, खुद नेक खुद अच्छे मुसलमान, उसकी दुआ भी और अपनी औलाद के लिए फिक्र, उनको इस बात की फिक्र थी। तो आज से हमें भी इस बात पर जो है ना फोकस करना है, खास तौर पर खुद खड़े हों, बच्चे को भी नमाज के लिए खड़ा करें, खुद उठें, अलार्म फजर का लगाएं तो इतना टाइम हो कि हर बच्चे को उठाएं, उनको खड़ा करें, कंबल उतार दें, बिस्तर से नीचे कर दें, कोशिश करें मस्जिद के करीब घर हो हमारा, घर लें, हम देखते हैं कोई ग्रोसरी स्टोर है, कोई मॉल है, यहां से रोटी मिल जाया करेगी, सब्जी भी मिल जाया करेगी, तो क्या मस्जिद भी देखी, सिर्फ जिस्मानी गिजा का हमने इंतजाम किया, रूहानी का क्यों नहीं किया। बच्चा मस्जिद जाएगा, मस्जिद जाते जाते लोगों को देखेगा, उठे बैठेगा, अल्लाह ताला उसको अदब आदाब, अपनी मोहब्बत, अपनी आखिरत की फिक्र सब कुछ दे देगा ना, कुछ तो मुझे और आपको भी करना ही है ना, है ना। तो इसी तरह जो है वो बाकी कपड़ा और बाकी सब जरूरियात के साथ साथ जो फिक्र करनी है वो किस बात की, कि वो मुस्लिम है कि नहीं, तो इसके मुसलमान अल्लाह के मुसलमान, किसी के लिए नहीं मुसलमान, अल्लाह के मुसलमान। फिर उसके बाद उन्होंने सातवीं दुआ क्या की थी, वो अरे ना मना सिखाना, और दिखा हमको अपनी इबादत के तौर तरीके, हमें मुखलिस बना ले, हमें इबादत के तरीके बता, तू बता तू दिखा। यहां पे उन्होंने ये नहीं कहा कि हमें पढ़ा, ये भी नहीं कहा कि हमें जो है कोई लेक्चर सुनवा, कहा अरे ना दिखा। तो मैं आपको कह रही थी पहले भी कि सीखने के मुख्तलिफ तरीके हैं, फाइव सेंसेस है ना जिनसे इंसान एजुकेशन लेता है, आप जो है वो किसी चीज को छूते हैं, आप किसी चीज को महसूस करते हैं, आप उसको चखते हैं, आप उसको सुनते हैं, आप उसको देखते हैं, तो आप एजुकेशन हासिल करते हैं। तो देखना वो मरहला है जो कंप्लीट कर देता है सब चीजों को, देखने में क्या है कि प्रैक्टिकल डेमोन्स्ट्रेशन ज्यादा इफेक्टिव होती है, मुशाहिदा जो है कुदरत का मुशाहिदा, अमल का मुशाहिदा, है ना। तो अब इब्राहिम अलैहिस्सलाम कह रहे हैं कि, और इस्माइल अलैहिस्सलाम कह रहे हैं कि आप हमें बताइए इबादत के तौर तरीके, और अल्लाह ताला ने उनको जिब्राइल अलैहिस्सलाम के जरिए सिखाए, और फिर साथ ही दुआ भी क्या है, वतुब अलैना, अगर होता तुब इला अलिफ लाम या इला, तो इसका मतलब है कि तौबा के लिए इब्राहिम अलैहिस्सलाम और इस्माइल अलैहिस्सलाम अल्लाह की तरफ मुतवज्जो हुए कि अल्लाह तू हमारी को हमें हमें तौबा दे दे, तौबा कबूल कर ले। अब क्या है वतुब आला, तो इसका मतलब क्या है कि तू हमारी तरफ अब मुतवज्जो हो और तू हमें माफ कर दे। इन्नक अंत तव्वाबुर रहीम, बेशक तू ही बड़ा माफ करने वाला और बहुत रहम करने वाला, ये मुबालगे के सीगे है ना, बहुत तौबा कबूल करने वाला और बहुत रहम करने वाला है। तो एक तरफ इबादत के तरीके पूछ रहे हैं, अब दूसरी तरफ माफी भी मांगते जाते हैं कि हमसे कुछ कमी बेशी हो गई हो, कोई गलती हो गई हो तो तू हमें माफ भी कर देना, और तुझसे बढ़कर जो है वो माफ कौन करेगा, तेरे से बढ़कर रहमत का दामन किसका वसी हो सकता है। फिर इसके बाद जो है उनकी आठवीं दुआ है, उसको क्या कहते हैं, रब्बना ऐ हमारे रब, वबअस फीहिम रसूल मिनहुम, इनमें इन्हीं में से एक रसूल भेज, यतलु अलैहिम आयातिका, वो इन्हें इन पर तिलावत करे तेरी आयात, वो युअल्लिमुहुमुल किताबा, और इनको किताब की तालीम दे, वल हिकमता और हिकमत की, फयुज़क्कीहिम और इनका तज़किया कर, इन्नका अंतल अज़ीज़ुल हकीम, बेशक तू ही गालिब और हिकमत वाला है। तो अब आप देख लीजिए कि अब यहाँ पर इब्राहिम अलैहिस्सलाम और इस्माइल अलैहिस्सलाम ने जो दुआ की है ये पूरी की पूरी औलाद के बारे में है, इनकी फिक्र है, अब औलाद की फिक्र है कि इनका होगा क्या, तो इनकी नस्लों में क्या होना चाहिए, रसूल आना चाहिए, ठीक है ना। वब अस फीहिम रसूलम मिनहुम, इनमें इन्हीं में से रसूल भेजना, इंसानों में से भेजना, इनकी नस्लों में भेजना। और चार मकामात पर कुरान में जो है हमें ऐसी आयतें का जिक्र मिलता है, सूरत अल बकरा आयत नंबर जो है वो हमारे ये सामने भी है, और फिर इसके बाद जो है वो आयत नंबर 151 में सूरत अल बकरा, सूरत आल इमरान 164, सूरत जुमा आयत नंबर 2। तो अब जो रसूल मांगा है, अब रसूल के आगे काम भी बता दिए कि क्या होने चाहिए, और चार काम बताए। आप आयतों के ऊपर भी उसको नंबर डाल सकती हैं। पहला क्या था, यतलु अलैहिम आयाती का, तेरी आयात इनको पढ़कर सुनाए वो, तेरी किताब। दूसरा क्या है, वह युअल्लिमुहुमुल किताबा, वो इन्हें किताब की तालीम दे। तीसरा क्या है, वल हिकमा, और इनको हिकमत सिखाए। और चौथा क्या है, वह युज़क्कीहिम, और इनका तज़किया करे। तो जो तीन काम है, चार जिम्मेदारियां सामने आई हैं, जिनमें तीन की हैसियत जो है वो मीन्स की है, जराए की है। तीन तो रिसोर्सेज हैं, तीन रिसोर्सेज हैं, और आखिरी जो काम है उसकी हैसियत जो है वो मकसद की है कि गोल क्या होना चाहिए। और वो तीन जराए क्या हैं, जाहिर है कि कुरान की आयात की तिलावत होनी चाहिए, उसी की जो है वो तालीम दी जानी चाहिए, एजुकेशन भी होनी चाहिए, फिर हिकमत सिखानी चाहिए। तो ये जो तीनों काम है कि तिलावत आयात, तालीम किताब, तालीम हिकमत, इनका मकसद क्या है, इंसानों का तज़किया, क्योंकि अल्लाह ताला ने कुरान मजीद को जो है वो इंसान पर लिखा। कुरान का टॉपिक जो है वो इंसान है, कुरान पूरा का पूरा इंसान के गिर्द घूमता है कि इसको फलाह कैसे मिल सकती है और ये खुसरान से कैसे बच सकता है। तो इन तीनों जराए से करना क्या है, सारा अमल क्या है कि अकायद के जरिए जहन का तज़किया हो, कुरान के अहकामात के जरिए इंसान जो है उसकी तत्हीर की जाए, उसकी उसकी उसको उसको पाक किया जाए, और अमाल का तज़किया किया जाए उनको हिकमत के जरिए, उनको उम्दा नसीहत के जरिए। और तज़किया का ताल्लुक दिल से भी है, तज़किया का ताल्लुक इंसान के जिस्म से भी है, उसकी नीयत के इखलास से भी है। तो यहाँ पर इसी चीज की तरफ जो है वो तवज्जो दिलाई गई है। और अब आप देख लें कि इनमें जो अहम बातें हैं कि कुरान की आयात की तिलावत, और तिलावत में पहले ही ये बात जो है हम पढ़ चुके हैं, एक हम कहते हैं ना किरात सीख रहे हैं, तो तिलावत के अंदर किरात की निस्बत ज्यादा जामियत पाई जाती है, ज्यादा वसी है तिलावत का लफ्ज किरात की बजाय, क्योंकि किरात का मतलब जस्ट पढ़ना है, करा रीड करना। तिलावत में पढ़ने के साथ साथ अमल का पहलू भी पाया जाता है, तिलावत के अंदर किरात भी पाई जाती है। अगर कोई तिलावत करे तो तिलावत के मानी के अंदर यह है कि किरात के साथ करे, मगर किरात के अंदर तिलावत का मफहूम नहीं है। और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की यह जिम्मेदारी थी कि खुद तिलावत आयात करें, और इंसानों के ऊपर जब कुरान की आयात की वो तिलावत करेंगे, खुद ये रविश इख्तियार करेंगे तो लोग भी करेंगे, तो इसका क्या फायदा होगा कि लोगों को कुरान के दलाइल से, कुरान की आयात से नेकियों का हुक्म देंगे और बुराई से मना करेंगे, और वो खुद जब पढ़ेंगे तो खुद हुक्म लेंगे और बुराई से मना होंगे। फिर इसके बाद जो है दूसरी बात क्या है कि किताब की तालीम। तो तालीम से मुराद कुरान, किताब से मुराद क्या है, कुरान, शरीयत और कानून। तो किताब की तालीम से मुराद क्या है कि पूरे अहकामात को वाजे किया जाए, उनके जुज भी बताए जाएं, उनके कुल भी बताए जाएं, उनकी तशरीह की जाए, उनमें बताया जाए कि फराइज क्या हैं, वाजिबात क्या हैं, सुन्नतें क्या हैं, और कौन सी चीजें जो हैं वो जो है वो नफल का दर्जा रखती हैं, यानी अहम और गैर अहम में तमीज करना। तो तालीम किताब के अंदर जो है ये सारी चीजें जो है वो आ जाती हैं। फिर अगली तीसरी बात क्या है कि हिकमत। हिकमत के बारे में ज्यादातर मुफस्सरीन की ये राय है کہ حکمت سے مراد جو ہے وہ رسول اللہ صلی اللہ علیہ وسلم کی سنت ہے. حکمت سے مراد کیا ہے؟ رسول اللہ صلی اللہ علیہ وسلم کی سنت ہے. اور رسول اللہ صلی اللہ علیہ وسلم سے بڑھ کر حکمت جو ہے وہ کس کے پاس تھی؟ اور رسول اللہ صلی اللہ علیہ وسلم کی پوری زندگی جو ہے وہ حکمت پر مبنی ہے. اور تعلیم حکمت تعلیم کتاب سے ایکسٹرا چیز ہے. قرآن مجید تو پڑھ لیتے ہیں نا سبھی, لیکن تعلیم حکمت کیا ہے کہ اسے ایک الگ چیز ہے. اور زیادہ تر لوگ اس سے مراد حدیث ہی لیتے ہیں کہ اس سے مراد حدیث ہے, اور حدیث ہی حکمت ہے, اسی کے اندر حکیمانہ باتیں ہیں. تو رسول اللہ صلی اللہ علیہ وسلم کا مقصد کیا تھا؟ کہ لوگوں کو جو ہے وہ حکمت دی جائے. اور ہمیں یہ بات بھی پتہ چلتی ہے کہ جس کو حکمت مل گئی اس کو خیر کثیر مل گئی, ہے نا, جس کو حکمت مل گئی اس کو خیر کثیر مل گئی. فَمَن يُؤْتَ الْحِكْمَةَ فَقَدْ أُوتِيَ خَيْرًا كَثِيرًا. تو قرآن میں جہاں بھی حکمت کا لفظ استعمال ہوا ہے اس سے مراد رسول اللہ صلی اللہ علیہ وسلم کی سنت ہے. اس کی تائید ایک حدیث سے بھی ہوتی ہے کہ آپ نے فرمایا, میرے بعد کوئی شخص غرور سے ایسا نہ کہے کہ میں اللہ کی کتاب میں یہ حکم نہیں پاتا. خوب سن لو, مجھے یہ کتاب بھی دی گئی یعنی قرآن, اور اس کی مثل اتنا کچھ اور بھی, اتنا کچھ اور بھی. یہ ترمذی اور ابو داؤد کی روایت ہے. اسی طرح قرآن کی آیت ہے کہ ما آتاکم الرسول فخذوه وما نهاکم عنه فانتهوا. کہ رسول جو تمہیں دے وہ لے لو, اور جس سے منع کرے اس سے رک جاؤ. تو اس سے بھی پتہ چلتا ہے نا رسول اللہ کی سنت جو ہے اس پر عمل کرنا جو ہے وہ ضروری ہے. تو یہ تینوں ذرائع جو تھے, یہ تینوں ریسورسز اختیار کس لیے کرنے ہیں, کام کیا کرنا ہے؟ کیونکہ قرآن تو امت مسلمہ سے زیادہ کوئی نہیں اور پڑھتا. آج کے دور میں اتنا زیادہ قرآن پڑھا اور پڑھایا جاتا ہے کہ اس سے زیادہ کسی قوم نے اپنی کتاب کو نہیں پڑھا ہوگا. ان گنت قرآن ہے جو ختم ہوتے ہیں, لیکن قرآن جس سمت کہتا ہے کہ قدم اٹھاؤ, اس سمت امت مسلمہ اپنا قدم نہیں بڑھاتی. اس لیے نہ ہماری انفرادی زندگی میں تبدیلی آتی ہے, نہ ہماری اجتماعی زندگی میں تبدیلی آتی ہے. تو اس کا مقصد بتایا کیا جا رہا ہے, وَيُزَكِّيهِمْ, اس کو سرکل کر لیجئے. قرآن پڑھ رہے ہیں, کلاسز لے رہے ہیں, ویڈیو سن رہے ہیں, کیسٹ سن رہے ہیں, کیسٹ ریکارڈ کر رہے ہیں, کتابیں لکھ رہے ہیں, کتابیں پڑھ رہے ہیں, بہت درسوں میں جا رہے ہیں, ٹریننگ کیمپ پہ جا رہے ہیں. لوگوں یاد رکھے, اس بات کو یاد رکھنا چاہیے کہ یہ اٹس ناٹ اے میجک اسٹک, یہ کوئی میجک اسٹک نہیں ہے کہ جو ہی کہیں گئے کلاس میں, کوئی ڈپلوما کورس لیا, کسی ٹریننگ کیمپ میں گئے, کوئی کتاب پڑھی, کوئی تقریر کی, کوئی تقریر سنی, تو اس سے بس اب ہم باہر آئیں گے تو ایک اور رنگ ہم پر ہوگا اور ہم تبدیل ہو جائیں گے. جب تک کہ ہم اپنے آپ کو خود تبدیل نہیں کرتے, تو وہ کیا ہے, وَيُزَكِّيهِمْ, کہ ان کا تزکیہ کرنا. اور تزکیہ کے اندر پہلے بھی پڑھا تھا دو چیزیں بہت ضروری ہیں. ان میں پہلی چیز کیا ہے کہ گروتھ اینڈ ڈیولپمنٹ, کہ کوئی چیز جو ہے وہ پروان چڑھے, اس کو فروغ ہو, اس کی نشو نما ہو, وہ بڑھے. دوسری بات اس کے اندر کیا ہے کہ اس کو بیوٹیفائی کرنا, بیوٹیفیکیشن, پیوریفیکیشن, اسٹرگل ٹوورڈز ایکسیلنس, اس کو پالش کرنا, پالشنگ. یہ چیز بھی بہت ضروری ہے. اور انبیاء نے جو تزکیہ کیا, رسول اللہ صلی اللہ علیہ وسلم نے جو تزکیہ کیا, ان کے اندر جو تھا یہ دونوں چیزیں تھیں. ان کے اندر گروتھ اور ڈیولپمنٹ بھی تھی, اور اس کے ساتھ جو تھی وہ بیوٹیفیکیشن بھی تھی, پیوریفیکیشن بھی تھی. انہوں نے لوگوں کی فکر کو, ان کے دلوں کو, ان کے اعمال کو, ان کے اخلاق کو, سب چیزوں سے ان کو پاک کیا. ان کے اعمال اور اخلاق کی نشو نما بھی کی. ان کے اخلاق اور کردار کے اندر جو برائیاں تھیں, جو برے اخلاق تھے, ان کو نکال دیا. یعنی برے صفات سے نکال کر, برے اخلاق سے نکال کر, ان کو اوصاف حمیدہ دے دیے, ان کو اچھے اوصاف دے دیے. اسی کو تزکیہ کہتے ہیں, جس سے گناہ دھلے اور انسان نیکیوں کی طرف قدم اٹھانے لگے, نیکیوں کی طرف بڑھنے لگے, جس جگہ پہ کھڑا ہے اس سے آگے جائے. کیونکہ یہی تزکیہ ہے. اور اگر ہم قرآن پڑھ بھی رہے ہیں, کلاسز بھی لے رہے ہیں, سب کچھ کر رہے ہیں, لیکن ہماری اندر تبدیلی نہیں آ رہی, ہمارا اخلاق نہیں بدل رہا, ہمارا کردار نہیں بدل رہا, تو پھر اس کا یہ مطلب ہے کہ कोई फायदा नहीं है, ये वो ट्रेन है जो मंजिल तक पहुंचा नहीं रही। और एक दफा हजरत अबू जर गफारी रजी अल्लाह हो बहुत अज्म जो है वो सहाबा में से थे, उन्होंने हजरत बिलाल हबशी रजी अल्लाह को सिर्फ इतना कहा था, ए काली मां के बेटे, सिर्फ इतना कहा था, ए काली मां के बेटे, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इतनी सी बात पर अबू जर गफारी रजी अल्लाह की इतनी गिरफ्त की, कहा कि इन्ना का अमरा उनफी का अमरा उल जाहिलिया, इन्ना का कि बेशक तू इमरान ऐसा आदमी है कि तेरे अंदर जाहिलियत का असर बाकी है, तू ऐसा शख्स है कि तेरे अंदर जाहिलियत का असर मौजूद है, जमाना जाहिलियत की बातें वो तेरे अंदर पाई जाती हैं। तो आपकी तरबियत और तजकिए का यही तो असर था कि सहाबा की जिंदगियां बदल गईं। उनको ये पसंद नहीं आया कि उनको ये कहा जाए बिलाल हबशी रजी अल्लाह को कि ओ काली मां के बेटे, हो सकता है उनके अंदाज में कुछ इस तरह की बात हो, जैसे इसी तरह हजरत बीबी आयशा रजी अल्लाह ने एक दफा हजरत सफिया रजी अल्लाह ने से कहा था कि सफिया का ये क्या कम है कि वो कद की ठीक नहीं है, छोटे कद की है, आपने कहा है आयशा तूने ऐसी बात जबान से निकाली है उसको समंदर में घोल दिया जाए तो उसके असर से वो कड़वा हो जाए, तलख हो जाए। तो हम क्या करते हैं, दुल्हन ही देखने जाते हैं ना, कितने तबसरा उस पर करते हैं, दुल्हन किसने बनाई, मेकअप तो कुछ भी नहीं होता है ना, और असल तो उसके जो जिस्म के आजार हैं, नाक छोटी है, आंखें उसकी बिल्कुल ही वो गोल गोल हैं, बटनों जैसी हैं, और नाक तो मोटी है पकौड़े की तरह है, कद जो है बहुत ही ठिगना है। फिर बच्चों में हम करते हैं घर आके तबसरे, फिर बच्चे करते हैं, और बाज़ुकात किसी की गुफ्तगू के ऊपर हम मजाक उड़ाते हैं, किसी की चाल पर उड़ाते हैं, किसी के घर पर उड़ाते हैं, तो ये क्या है, सब जमाना जाहिलियत की बातें हैं। तो हमें तस्किए के जरिए हमारे अंदर एक तब्दीली आनी चाहिए, हमारी जिंदगियों में एक इनकलाब आना चाहिए, और इसके लिए जो है यही दीन की गरज है, यही शरीयत की गरज है, यही इस्लाम और क्लासेस का मकसद है, और इसके लिए जो है वो बहुत दिल और जिगरा चाहिए। मत सहल इसे जानो, फिरता है फलक बरसों, तब खाक के पर्दे से इंसान निकलते हैं। इंसानियत और इंसान का होना इतना आसान नहीं है, बहुत मेहनत और मशक्कत और अरक रेजी की इसके लिए जो है वो जरूरत है। और हजरत इब्राहिम अलैहिस्सलाम और इस्माइल अलैहिस्सलाम ये भी दुआ करते जानते हैं, इन्नका अंतल अजीजुल हकीम, के बेशक तू ही बहुत जो है वो कैसा है कि गालिब है और हिकमत वाला है। इसका इन दो सिफात का जो है वो यहाँ पे जिक्र अल्लाह की इन दो सिफात का क्यों है, अजीज के मानी है गालिब, इज्जत और कुव्वत वाला, तो वो जात जो कुव्वत के साथ अपने इख्तियार का इस्तेमाल करे, जो कुव्वत के साथ कायनात के अंदर जो उसके अहकामात हैं उसको नाफिज करे। तो बिलअमूम कुरान मजीद में जब इन दोनों सिफात का जिक्र आता है ना, तो बिलअमूम एक साथ आता है, तो इसमें पहले तो ये इशारा है कि तू कुव्वत का आदी है, तेरे पास इख्तियार है, और दूसरी बात यह कि तू अपने इख्तियार हिकमत से इस्तेमाल करता है, तू जो कुछ भी करता है उसके अंदर मसलहत होती है, तेरा कोई काम जो है वो हिकमत से खाली नहीं होता। तो अपनी पैदा की हुई इस जमीन में जब तू अपने सफीर भेजे तो वो सफीर दुनिया को तेरे अहकाम से जब आगाह करें और उनको शरीयत और हिकमत की तालीम दें, तो इससे इंसानियत की जो है जो तामीर हो, और ये फैसले तो तेरी मर्जी है, तू जैसे करे और जो भी तू करेगा तू हिकमत के मुताबिक करेगा। सुभानकल्लाहुम्मा वबिहम्दिका नशहदु अल्ला इलाहा इल्ला अंता नस्तग़फिरुका वनतूबु इलैक।